नमस्ते श्रोताहरू,
नमस्ते नमस्ते नमस्कार सन्ध्याकालीन श्रोताहरू, सम्पूर्ण श्रोताहरू माझ, हामी साथी सञ्जय र म खगेन्द्रको तर्फबाट
हजुर नमस्कार। हामी दुईजना मात्रै होइन, आज स्टुडियोमा हामीसँग अर्को एकजना पनि साथी हुनुहुन्छ, उहाँको बारेमा परिचय हामी थोरै समयमा गराउनेछौँ
र उहाँलाई हामी भन्दा पनि उहाँको मुखारविन्दबाट प्रत्यक्ष
तर श्रोताहरू आज अचम्म मान्दै हुनुहुन्छ होला, यिनीहरू सधैँ 6:30 बजे प्रोग्राम भोइस अफ साङ्ग्रे लिएर आउने गर्दथे, तर आज भने 5:30 बजे नै कसरी आइपुगे भनेर श्रोताहरू, कुरा के छ भनेदेखि आज हामीभन्दा अगाडि 1 घन्टा अगाडि आउने कार्यक्रम चाइनिज प्रोग्राम निह विकेन्ड को समय भनौँ न, उहाँहरू आजको कार्यक्रमका लागि असफल हुनु भएर हामीलाई रिक्वेस्ट गर्नुभएको थियो हामीहरूले उहाँहरूको समय लिदिन सक्छौँ कि भनेर, अनि हामीलाई लाग्यो यस्तो सुवर्ण मौका हामीले किन गुमाउँ त होइन, हाम्रा श्रोताहरूलाई हामी गीत सङ्गीत मनोरञ्जनले यदि 1 घन्टा अगाडि नै आएर हामी श्रोताहरूलाई मनोरञ्जन दिन भनौँ न हामीलाई समय मिल्छ भनेदेखि हामीले यो समय किन गुमाउने त भनेर हामीले चाहिँ तुरन्तै हुन्छ भनिहाल्यौँ, र हामीले एउटा श्रोताहरूलाई श्रोताहरूमा आज 1 घन्टा अगाडि आयौँ र हामीले एनिहाउ विकेन्डलाई पनि एउटा सहयोग गर्यौँ
होइन,
अब सहयोग भनेको त आदान प्रदान हुनै पर्यो किन भन्दाखेरि एकाअर्ले ताली बज्दैन
बज्दैन
बिल्कुलै। श्रोताहरू कार्यक्रममा स्वागत छ, भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्ज हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्छ हजुरहरूको रेडियो सेटमा हजुर।
तर सञ्जयजीले भने 6:30 भनिहाल्नु, तर आज मात्रै यहाँहरूमा 5:30 बजे हामी आइसकेका छौँ
हजुर। सधैँ आउने गर्छ 6:30 बजे, तर भने आज भने आएको 5:30 बजे किन भन्दाखेरि मैले जानकारी गराइहालेँ श्रोताहरूलाई 6:30 बजे आउने प्रोग्राम 5:30 बजे किन आयो भनेर, हामीले निहा विकेन्ड चाइनिज प्रोग्रामको समय लिएका छौँ आजलाई मात्र श्रोताहरू, तर यो हामी आगामी आइतबारदेखि सदाको 6:30 बजे सदा चाहिँ 6:30 बजे हामी फेरि उपस्थित हुने नै छौँ। तर आज कार्यक्रममा अब 2-2 घन्टासम्म हामी तपाईँहरूलाई भरपूर मनोरञ्जन दिनेछौँ, गीत सङ्गीत मिठा मिठा रोचक गीत सङ्गीत र रोचक जानकारी
साथै साथै हाम्रो नियमित हाम्रो साथी नयाँ साथीसँग पनि हामी कुराकानी पक्कै पनि हामी यहाँहरूमा राख्नेछौँ
बिल्कुलै श्रोताहरू। अब यसै क्रममा फेरि पनि अर्को एउटा गीत प्रस्तुत गर्दैछु म यहाँनिर प्रजिता गेलालको आवाजमा, यो उहाँको दोस्रो एल्बम झुमी झुमीबाट अहिलेलाई भने सुनौ यो गीत।
तर सञ्जयजी तपाईँभन्दा अगाडि चाहिँ हामी श्रोताहरूलाई यो आजको तिथिमितबाट जानकारी गराइहालौँ है।
बिल्कुलै बिल्कुलै हुन्छ।
र आज मिति विक्रम सम्बत 2069 माफ गर्नु होला 70 साल वैशाख 29 गते शुक्ल पक्षको द्वितीय तिथि आइतबार, नेपाल सम्बत 1133 अङ्ग्रेजी पात्र अनुसार इस्पिसन 2013 मे महिनाको 12 तारिक र अहिले यहाँ एडिलेटमा बेलुकीको 5:30 बजिसकेको छ भने र नेपालमा अपराह्नको 2:15 बजेको छ।
हजुर श्रोताहरू आजको तिथिमिति त तपाईँले थाहा पाइहाल्नु खगेन्द्रजीबाट, र अहिलेलाई भने गीत नै प्रस्तुत गरौँ होला। श्रोताहरू मैले भनेको थिएँ प्रजिता गेलालको आवाजमा गीत प्रस्तुत गर्दैछु यहाँनिर भनेर, तर एड्रिन प्रधानको गीत बज्न गएछ। तर केही छैन श्रोताहरू, यसपछि म फेरि तपाईँहरूलाई प्रजिता गेलालको आवाजमा रहेको गीत प्रस्तुत गर्नेछु। अहिलेलाई भने एड्रिन प्रधानको तिमी कहाँ
उज्यालो नै छ यो संसारमा यो जीवनमा पछुताप छैन उदासी छैन यहाँ तिमी बिना बितिरहेकै छन् यी दिनहरू यी पलहरू निराशा नि छैन बिलौना छैन छोटो छ आँसु मान डुबाऊ
म स्वागत छ। आजको यो पसाइमा हामी साथी सञ्जय र म यहाँ छौँ र यति मात्र नभएर हामी स्टुडियोमा तिनजना छौँ र आजबाट हामीसँग स्टुडियोमा र भोइस अफ साङ्गेलाका लागि हाम्रा साथी भनेर आउनु भएको छ एकजना हामी साथी हाम्रो समीपमा हुनुहुन्छ र उहाँसँग हामी कुराकानी गर्नुभन्दा हाम्रो उहाँसँग हाम्रो हामीले परिचय दिइहाल्नुभन्दा पनि हामी उहाँसँग सरस्वती फटाफटी उहाँको परिचय दिन हामी उहाँलाई आग्रह गर्छौँ। हजुर, यहाँलाई स्वागत छ।
धन्यवाद। र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम प्रस्तुता नवीन पनि आजबाट यहाँहरूमा आउने उद्देश्य गर्दछु र दुईजनाले मात्र यो कार्यक्रम चलाउनु भएको थियो। आजको दिनदेखि म पनि थपिएको छु। तपाईँलाई मनोरञ्जन गराउनको निम्ति, तपाईँलाई हँसाउनको निम्ति, तपाईँलाई नेपाली समाचारहरूको बारेमा जानकारी दिनको निम्ति हामी हरदम लाग्नेछौँ, हामी एक भएर लाग्नेछौँ। यदि तपाईँसँग पनि ती भावनाहरू नेपाली मन र ती कुराहरू छन् भने तपाईँले पनि पठाउन सक्नुहुनेछ। र मेरो नाम चाहिँ नवीन पन्थ रहेको छ, यहाँलाई जानकारी गराउन चाहन्छु।
हजुर नवीनजी, तपाईँलाई हाम्रो कार्यक्रममा बिल्कुलै एकदमै न्यानो अभिवादनका साथ स्वागत छ। आजदेखि तपाईँ भोइस अफ साङ्गेलासँग जोडिनु भएको छ, हामीलाई हाम्रा सहकर्मी बनेर यस स्टुडियोबाट हाम्रा श्रोताहरूलाई मनोरञ्जन जानकारी र अरू विविध रोचक प्रसङ्गहरू लिएर हामी साथ आउनेछौँ। त्यो त हाम्रो आगामी कार्यक्रममा हुने प्रसङ्गहरू भइहाले। र रमिनजी, तपाईँ श्रोताहरूलाई अझ थप जानकारी गराइहालौँ तपाईँको बारेमा। तपाईँले आफ्नो नाम त भनिहाल्नुभयो, तपाईँ एडलेड आउनुभएको कति भयो यो पनि जानकारी गराइदिइहाल्नुहोस्।
म यस ठाउँमा आएको धेरै भएको छैन, जम्मै अझै 2 महिना मात्र भएको होला। त्योभन्दा अगाडि चाहिँ म नेपालमै थिएँ र नेपालमा एउटा युथ एक्टिभिस्ट, एउटा युवा अभियानकर्ताको रूपमा चाहिँ काम गरेको थिएँ भने रेडियोमा पनि सँगै काम गरिरहेको थिएँ, पत्रकारिता पनि अगाडि बढाइरहेको थिएँ। म नेपालको बुटलमा रहेको रेडियो नवस्थीमा काम गरेको थिएँ यहाँभन्दा अगाडि, र त्यही अनुभवको कारणले गर्दा पनि आज यहाँहरूसँग यसरी सहयात्रा गर्न पाइएको छ।
बिल्कुलै तपाईँलाई फेरि पनि स्वागत छ नवीनजी। श्रोताहरू, आजबाट हामी द्वय खगेन्द्रजी र म मात्रै होइन, सञ्जय मात्रै होइन, अबजीदेखि तपाईँहरू नवीनजीको आवाज पनि सुन्न सक्नुहुन्छ तपाईँको रेडियो सेटमा। र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम भोइस अफ साङ्गेला। हजुर, हामी तिनजना यस स्टुडियोबाट तपाईँहरूको रेडियो सेटमा आइरहेका छौँ। तपाईँ हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर, तपाईँ हामीलाई म्यासेज पनि पठाउन सक्नुहुन्छ, तपाईँका यदि सूचना केही कम्युनिटी इन्फर्मेसन छन्, तपाईँले गर्न लागेका कुनै इभेन्ट छन् भनेदेखि त्यसको बारेमा जानकारी गराउन चाहनुहुन्छ भनेदेखि तपाईँ हामीलाई पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा, वालमा पनि, वा फेसबुक पेज, माफ गर्नुहोला श्रोताहरू, भोइस अफ साङ्गेलाको फेसबुक पेजमा लेख्न सक्नुहुन्छ, या चाहिँ हामीलाई सिधै इनबक्स पनि गर्न सक्नुहुन्छ, या तपाईँ हामीलाई
टेलिफोनको स्टेटमेन्ट मार्फत पनि यहाँलाई सिधै सम्पर्क गरेर तपाईँका मनोभावनामा तपाईँका सन्देशहरू आफन्तजन समक्ष तपाईँले पुर्याउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500, यानि कि यदि तपाईँ पनि यसमा पनि असुविधा हुनुहुन्छ भने तपाईँ मोबाइलबाट पनि तपाईँले सन्देश पठाएर आफन्तजन समक्ष तपाईँको सन्देश हामी पुर्याउने कोसिस गर्नेछौँ। र मोबाइल नम्बर रहेको छ 04359298909।
अब म फेरि नवीनजीसँगै फर्किन्छु। नवीनजी, तपाईँ नेपालमा साउथ अस्ट्रेलियामा आउनुभएको, भनौँ न एडलेडमा आउनुभएको धेरै भएको छैन, जम्मा 2 महिना भएको छ, तर तपाईँ हामीसँग जोडिसक्नु भएको छ र त्यसै गरी तपाईँले जानकारी गराइहाल्नुभयो तपाईँ नेपालमा पनि एफएम रेडियोका प्रोग्राम चलाउनुहुन्थ्यो, गर्नुहुन्थ्यो, सोही इन्ट्रेस्टका कारण आज हामीसँग हुनुहुन्छ। अरू त्यसबारेमा थप अरू जानकारी केही छ तपाईँसँग, तपाईँको अनुभव नेपालमा हुँदाखेरिका, होइन, नेपालमा एउटा युथ एक्टिभिटिजमा इन्भल्भ भएर तपाईँ काम गरिसकेको भन्नुभयो, त्यसबारेमा पनि अरू थप केही जानकारी गराउन चाहनुहुन्छ भने?
अवश्य पनि धेरै जानकारी छ, किनभने हामी सबैलाई थाहा छ कि अहिले देशमा अस्थिर राजनीति छ र राजनीतिले गर्दा पनि नेपालको गोरेटो अब कता जाने भन्नेतर्फ यकिनै बताउन सक्ने अवस्था छैन। त्यस अवस्थामा युवाहरू लागि परेका छन् र परिवर्तनका सम्वाहकहरू, ती आधार स्तम्भहरू पनि छन्। र सँगसँगै के भइदिएको छ भने युवाहरू राजनीति गर्दा गर्दै पनि एउटा अन्धभक्ति तरिकाले राजनीति गरिदिएका छन्, जसले गर्दा देशलाई सही मार्गमा लान सकिएको छैन र त्यसको लागि बारम्बार हामीले चाहिँ आवाज उठाइरहेका छौँ। र म नेपालमा मात्र होइन, यहाँ विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई पनि के आह्वान गर्न चाहन्छु भने तपाईँहरू भनेको आधार स्तम्भ हो, देशलाई हाँक्ने सम्वाहकहरू हो, तपाईँहरू चाहिँ हरदम लाग्नुहोस्। हामी जहाँ भए पनि हामी देशलाई चाहिँ माया गर्नुपर्छ र त्यस अवस्थामा हामीले धेरै देख्यौँ अझै पनि विकृति विसङ्गतिहरू छन्। आज पनि आज त एउटा राम्रो समाचार सुन्न पाइयो किनभने अब चाहिँ विद्यार्थी राजनीतिक दलहरूले चाहिँ बन्द गर्दैनौँ भन्ने एउटा
बिल्कुल एकदमै राम्रो राम्रो कुरा चाहिँ विद्यार्थी युवाहरूले चाहिँ त्यो एउटा विचार राम्रो व्यक्त गरेका हुन् किनभनेदेखि युवाहरूले नै भनौँ न युवाहरू नै सचेत नभएसम्म कहिलेसम्म चाहिँ अनि यसरी नेपाल बन्द आन्दोलन चक्काजाम हडताल होइन मैले विगतको एउटा प्रोग्राममा एउटा रिपोर्ट यहाँ श्रोताहरूमा सार्वजनिक गरेको थिएँ अर्थात् भनौँ न श्रोताहरूलाई मैले ल्याएको थिएँ। नेपालमा एक दिनको बन्दले करोडौँको नोक्सानी हुने गर्दछ होइन कि जबकि भनौँ न नेताहरूले एउटा एउटा पार्टीले एउटा नेताले गर्ने बन्दले नेपालका तमाम ती बिहान बेलुका काम गरेर खाने जनताको मुखमा चाहिँ एउटा बुझो लगाउने
काम गरेको
होइन त्यो भनेको चाहिँ एकदमै एकदमै नराम्रो पक्ष हो। वास्तवमा भन् नवीनजीले भन्नुभयो हामी नेपालमा मात्रै होइन विदेशमा भएका युवाहरू नेपालमा विदेशमा भएका नेपालीहरूले पनि नेपालको बारेमा सोच्नुपर्छ किनभने नेपाल तपाईँहरूको डेरा होइन तपाईँहरूको घर हो। डेरा भनेको तपाईँ यदि जहाँ विदेशमा हुनुहुन्छ भनेदेखि त्यो चाहिँ तपाईँको डेरा हो होइन त्यो भएर नेपाललाई डेरा होइन घरको रूपमा सोच्नु पर्यो र आजैबाट नेपालप्रतिको सद्भावना र नेपालप्रतिको आफ्नो जुन गर्व गर्व छ नेपाली हुँ भन्ने त्यो गर्वलाई चाहिँ अझै एउटा सुस्पृत रूपले अगाडि ल्याउनु पर्यो।
अनि हजुर हजुर त्यसै गरी सञ्जयले भनेको कुरा र नवीनजीलाई पनि यसरी उहाँ पनि पत्रकारितामा रेडियोमा र विभिन्न पत्रकारितामा एकदम उहाँले चाहिँ धेरै अग्रज रूपमा कायम गरेको हुँदाखेरि उहाँलाई हामी भोइस अफ फ्याङ्गलामा पुनः स्वागत गर्दै र आजबाट हामी नखस यानि कि नवीन खगेन्द्र सञ्जय नखसबाट नामकरण गरेर
रमाइलो प्रसङ्ग ल्याउनु
भन्नु
भोइस अफ साङ्गिलाबाट नखस हुने भयो
होइन यो अगाडि बढ्दैछ
बिल्कुल यसो श्रोताहरू तर तपाईँहरूलाई हामी खस्न दिँदैनौँ किन भन्दाखेरि खगेन्द्रजीले नखस भनिसक्नु भएको छ। अब तपाईँहरूको लागि म अर्को एउटा रमाइलो गीत यहाँनिर प्रस्तुत गर्दैछु हेर्दा राम्रो
माछा पुछ्रे
हजुर बिल्कुलै मैले यो गीत केही समयदेखि रेगुलर बजाइरहेको छु रेडियोमा सुन्दा पनि एकदमै रमाइलो छ यो गीत तर यसलाई गाउनुभएको छ धर्मेन्द्र सेवालले यो गीत ओरिजिनल्ली उहाँकै बुवा बुद्धि परियारले रचना गर्नुभएको थियो र अहिले भने उहाँका छोरा धर्मेन्द्र सेवालले हामीहरूमा नयाँ रूपमा ल्याउनु भएको छ। अहिलेलाई सुनौ यो गीत हेर्दा राम्रो माछा पुछ्रे
पुछ्रे मारी राम्रो माछा गुनीलाई गुनले माछु खोजी ल्याइदेऊका छ हेर्दा राम्रो माछा पुछ्रे मारी राम्रो माछा गुनीलाई गुनले माछु खोजी ल्याइदेऊका छ पाक्यो दुदु 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 दु
पुनः स्वागत छ कार्यक्रममा र हामी विभिन्न कुराकानी गरेका छौँ र यसै क्रममा भने अब हामी आमाको मुख हेर्ने दिन आज अस्ट्रेलियामा पनि छ र हामीले हाम्रो नेपालमा चाहिँ केही दिन अगाडि मनाइएको छ यसको बारेमा कुराकानी गर्छौँ र वास्तवमा आमा भन्ने बित्तिकै हामीले के बुझ्न सकिन्छ भने आमा भनेको चाहिँ ममता कि प्रतीक कि खाने हुन् एकदमै र जसले यस दिनमा चाहिँ हामीले उनैबाट आशीर्वाद लिने उनलाई सम्मान गर्ने गरिन्छ र नेपालमा चाहिँ यो वैशाख कृष्ण पक्ष औँसीको दिनमा चाहिँ माता तीर्थ औँसी मनाइन्छ भने यहाँ चाहिँ मदर्स डे भन्न चाहिँ आज मनाइन्छ।
बिल्कुल यो साउथ भनौँ न पश्चिमा मुलुकहरूमा चाहिँ मदर्स डे भनेर मनाइन्छ
र यसमा चाहिँ के भनिएको छ भने शास्त्रमा चाहिँ नेपाली शास्त्रमा के भनिएको छ भने उपाध्याय आचार्य र पिता भन्दा पनि ठूलो मानिन्छ आमालाई र श्रद्धा गरिन्छ भक्ति सम्मान र आदान गरिन्छ र उनीबाट आशीर्वाद लिइन्छ र हामीले अहिलेको अवस्थामा हेऱ्यौँ भने केही नकारात्मक पनि कुरा पनि देख्छौँ नि आमा बुवाको लागि चाहिँ सकेसम्म माया नदिने र त्यस्ता कुरा विकृतिहरूलाई चाहिँ सकेसम्म हामीले हटाउनुपर्छ यही यसै दिनमा कुराकानी गर्नुपर्छ।
बिल्कुल मैले अर्को कुरा पनि एउटा नोटिस गरेको थिएँ के भन्दाखेरि यो हुन त्यो राम्रो कुरा हो यदि मिडिया युज गर्नु राम्रो कुरा हो तर हामी विदेशमा भएका भनौँ न छोराछोरीहरूले आमाको सम्झना गर्नु स्वाभाविकै हो फोन गरेर या चाहिँ अरू कुनै माध्यमबाट तर फेसबुकमा के देखिएको थियो भन्दाखेरि फेसबुकमा भनौँ न त्यो मैले अब अलिकति बुझ्न नसकेको हो या चाहिँ के हो होइन देखावटी बढी क्या होइन फेसबुकमा चाहे बाहिर भित्र अब के छ कस्तो छ थाहा छैन तर फेसबुकमा चाहिँ धेरै अपडेटहरू आएको थियो राम्रो कुरो हो त्यो राम्रो कुरो हो तर
यहाँ त उहाँले त अब एकदम भित्रै मनदेखि सम्झेर उहाँले अपलोड गर्नुभएको फोटो राख्नु भएको छ आफूले मान्ने छन् यानि अब आफ्नो आमै नभएर चाहिँ आफ्नो दिदी ठुली आमाको जो कसैलाई पनि अब स्टेटसमा लेखिएको फोटो राखिएको गत सालभन्दा यसपालि
बढी
धेरै धेरै एकदम
सोसियल मिडियाको राम्रो युज भइरहेको थियो
र यसको बारेमा चाहिँ एउटा कथा पुरानो कथा चाहिँ मैले यहाँ बताउन चाहन्छु। माता तीर्थको उत्पत्तिको सम्बन्धमा प्रचलित कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाई वस्तु चराउने चौर थियो र एक दिन एउटा गोठालोले सोचहरूमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म माने रोटीको अर्को टुक्रा पनि फ्याँक्यो त्यो पनि हरायो अरू गोठालोहरू पनि रोटीको टुक्रा फ्याँके तीन मध्ये आमा जीवित हुनेले जुन रोटी फ्याँकेको थियो त्यही रही आमा नहुनेले फ्याँकेकोमा चाहिँ रोटीमा अलप भयो र कथा अनुसार पहिलोचोटि रोटी फ्याँक्नेको आमा पनि थिइनन्। त्यो दिन वैशाख कृष्ण पक्षको औँसी पनि थियो। तेस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। यो कुरा चालपाई गाउँलेहरूले औँसीको दिन माता मृत आत्माहरूलाई चाहिँ त्यस ठाउँमा आई आफ्ना छोराहरूले चाहिँ चिजबिजहरू चाहिँ खाना खाना दिन्थे। यसबाट पनि के हुन्छ भने माता तीर्थ औँसी हामीले जीवित आमाहरूको लागि मात्र होइन मृत्यु भएर गएका आमाहरूको लागि पनि श्रद्धा गरिन्छ भन्ने चाहिँ एउटा किम्वदन्ती छ।
बिल्कुल नवीनजीले एकदमै राम्रो यहाँनिर प्रसङ्ग पेश गर्नुभयो किन भन्दाखेरि आज चाहिँ यहाँ भनौँ न पश्चिमा मुलुकहरूमा मदर्स डे मनाइराखेको छ। दुई चार दिन अगाडि मात्रै हामीहरूले माता तीर्थ औँसी मनाएका थियौँ र माता तीर्थ औँसीमा आमालाई राम्रो
भनौँ
वस्त्र दिने आमाको आमालाई त्यो दिनमा मात्रै होइन मलाई त्यस्तो लाग्दैन होइन किन भन्दाखेरि आमाको त्यो मुख हेर्ने दिन त्यो एउटा स्पेसल भयो। टाढा हुने भनौँ न छोराछोरीहरूले त्यो दिनमा स्पेसल्ली आएर भेट्ने सन्चो सुविस्ता के छ कसो छ भनेर सोध्ने एउटा त्यो त्यो वर्षमा एकचोटि गरून् भन्ने हिसाबले पनि त्यो एउटा पर्व भयो। तर त्योभन्दा पनि आमा भनेको त नवीनजीले भने जस्तै एउटा महान नारी हुन् जसले चाहिँ एउटा भनौँ न नौ महिना आफ्नो कोखमा राखेर होइन जन्म दिएर त्यो पालन पोषण गरेर भनौँ न त्यो बच्चालाई एउटा सक्षम केवल नागरिक बनाउनुमा आमा जतिको अरू कसैको पनि हात हुँदैन जहाँसम्म मलाई लाग्छ।
एउटा भनाइ छ नि आमाले हुर्काएर पढाएर पालन पोषण गरेर शिक्षा दीक्षा दिएर लगाएको पुण्य हामीले लाखौँ लाख अरबौँ अरबौँ रुपियाँ खर्च गर्दा पनि हामीले त्यो हामीले मुक्ति पाउँदैनौँ क्या। जति उहाँहरूले कति गर्दा हामीले त्यति त्यति किन्दाखेरि पनि हामीले त्यो हामी पार हुँदैनौँ क्या। त्यो भनाइ छ नि एउटा।
हजुर बिल्कुलै श्रोताहरू माता तीर्थ औँसीको प्रसङ्ग यहाँनिर हामीले प्रस्तुत गऱ्यौँ किन भन्दाखेरि आज मदर्स डे पनि रहेको छ र सम्पूर्ण आमाहरूलाई आज मदर्स डेको शुभकामना आमाहरूलाई कोटी कोटी दण्डवत। र यसै प्रसङ्गमा म अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु नेपथ्यको आवाजमा आमा। हजुर यो अहिलेलाई अमृत गुरुङको आवाजमा रहेको गीत आमा। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गेला र तपाईँहरूलाई फेरि स्वागत छ कार्यक्रममा। हामी सदा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछौँ। तर श्रोताहरू, आज हामीले कार्यक्रम सुरु गऱ्यौँ 5:30 बजे निहाउ विकेन्ड, हाम्रो कार्यक्रमभन्दा 1 घन्टा अगाडि सुरु हुने कार्यक्रमको प्राविधिक कारणवश आज उहाँहरू प्रस्तुत हुन सक्नु भएन र उहाँहरूको समय हामीले लिएर आज तपाईँहरू समक्ष हामी 2 घन्टाको लागि उपस्थित भएका छौँ। श्रोताहरू, आमा अथवा माता तीर्थ औँसीको बारेमा कुराकानी गऱ्यौँ र त्यसै गरी मदर्स डेको बारेमा यहाँनिर हामीले प्रसङ्ग प्रस्तुत गऱ्यौँ। यो गीतभन्दा अगाडि र गीत थियो नेपथ्य समूहको आवाजमा, भनौँ न अमृत गुरुङको आवाजमा रहेको आमा। आमा बन्न साह्रै नै गाह्रो, कहिले पहाड भइदिनुपर्ने, कहिले बेसी भइदिनुपर्ने, बिल्कुलै मार्मिक गीत थियो। आशा छ तपाईँहरूले मनोरञ्जन गर्नुभयो होला भन्ने। श्रोताहरू, अब भने म यहाँनिर प्रसङ्ग बदल्न चाहन्छु, किनभने इन्टरनेट हामी सबैले युज गर्छौँ होइन, इन्टरनेट त आजभोलि यस्तो भइसक्यो कि इन्टरनेट बरु श्रीमती बिना लाइफ चल्छ होइन, गर्लफ्रेन्ड बिना लाइफ चल्छ, तर इन्टरनेट बिना चाहिँ जीवन अलिकति अपुरो कता कता
त्यस्तै भयो, त्यस्तै भएको छ। तपाईँले सही कुरा निकाल्नुभयो, इन्टरनेट बेगर त इभन अहिले हामी 3 जना गफ गरिरहेका छौँ, तर यो पनि त हामी इन्टरनेटकै माध्यमबाट हामी बोलिरहेका छौँ,
इन्टरनेटकै
थिएन भने त हामी श्रोता समक्ष हामी यो विभिन्न कार्यक्रम हामी प्रस्तुत गर्ने थिएनौँ, तर पनि यो के को माध्यमले भन्दा सबै इन्टरनेट कमाल हो
यो। अहिले भनौँ न इन्टरनेटको वेबको एउटा योले सञ्जालले विश्वलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ श्रोताहरू। तर म इन्टरनेट अब हामी सबैले युज गर्छौँ होइन, तर हामी चाहे कम्प्युटरमा, ल्यापटपमा या चाहिँ तपाईँको स्मार्टफोनमा जेमा युज गरे पनि इन्टरनेट युज गर्छौँ, तर त्यो इन्टरनेट मा 1 मिनेटभित्रमा के हुन्छ भनौँ न, 1 मिनेटभित्रमा संसारभरिमा के कति भनौँ न इन्टरनेटमा त्यो मुभमेन्टहरू हुन्छ त भन्ने विषयमा कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा, इन्टरनेटको जगतमा 1 मिनेटमा के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो होइन। सोही अध्ययन अनुसार, इन्टेलले गरेको अध्ययन अनुसार एउटा छोटो रिपोर्ट छ यहाँनिर श्रोताहरू, म तपाईँहरूको लागि प्रस्तुत गर्छु। इन्टरनेटमा 1 मिनेटमा के हुन्छ भन्ने शीर्षकमा, डाटा वा इमेल होइन, अब जस्तो डाटा ट्रान्सफर अथवा इमेल पठाउने आदान प्रदान जुन हुन्छ त्यो विषयमा, सबैको जीवनको अहम हिस्सा बनेको इन्टरनेटमा 1 मिनेटमा 6,39,811 जीबी डाटा ट्रान्सफर हुन्छ। अरे सोच्न, आफै तपाईँहरू सोच्न सक्नुहुन्छ 1 मिनेटभित्रमा जम्मा 60 सेकेन्डको कमाल हो यो श्रोताहरू, 6,39,811 जीबी डाटा ट्रान्सफर हुन्छ। त्यस्तै 61 सेकेन्डमा 31,41,00,000 इमेल आदान प्रदान हुने गर्दछन्।
हामी
सोच्छौँ नि होइन, हामीले आफ्नो फोनमा कम्प्युटरमा युज गरिरहेको हुन्छ, हामीले हामीलाई लाग्छ यो इन्टरनेट सबैले युज गरिरहेछन्, तर त्यति मात्रामा चाहिँ यो इन्टरनेटको युज हुँदो रहेछ त्यो पनि 1 मिनेटभित्रमा, यो चाहिँ रोचक प्रसङ्ग नै हो।
एकदम।
र अब अर्को प्रसङ्ग, अर्को के छ भन्दाखेरि, यहाँ फोटो या भिडियो होइन, जस्तो हामीले युट्युबमा भिडियोहरू हेर्छौँ, अपलोड गर्छौँ, हामी फेसबुकमा फोटोहरू अपलोड गर्छौँ होइन, अरूको फोटो हेर्छौँ, त्यो विषयमा चाहिँ के कति हुँदो रहेछ 1 मिनेटभित्रमा है त। 1 मिनेटमा इन्टरनेट प्रयोगकर्ताले 2 करोड तस्विर हेर्छन् अरे, 2 करोड फोटोहरू 1 मिनेटभित्रमा हेरिसकिँदो रहेछ होइन।
तपाईँ चाहिँ कति हेर्नुहुन्छ?
अब त्यो म 1 मिनेटभित्रमै परेँ, मैले 2-4 हेरेँ पनि म पनि 2 करोडभित्रमै परेँ होइन, त्यसै गरी तपाईँ पनि 2 करोडभित्रमै पर्नु भयो। फेसबुक त पक्कै युज गर्नुहुन्छ खेन्द्रजीले, मैले देखिरहन्छु के अरे मौसम के अरे कुन कुन सिजनको भनेर फोटो अपलोड
गरिरहनु,
राम्रो राम्रो फोटो हाल्नुहुन्छ खेन्द्रजीले। त्यसै गरी विभिन्न साइटका प्रयोगकर्ताले 3,000 तस्विर अपलोड गर्छन् अरे होइन, विभिन्न साइटहरू जस्तो अब भनौँ न अरू कुनै प्रोफेसनल साइटहरू हुन्छ नि,
पत्रपत्रिका
अरूहरूले 1 मिनेटमा 3,000 तस्विरहरू अपलोड गर्छन् अरे होइन। त्यसै गरी 13,00,000 युट्युब हेर्छन्, 1 मिनेटमा 13,00,000 जनसङ्ख्याले चाहिँ युट्युब हेर्ने भने 1 मिनेटमा 31 घन्टाको भिडियो डाउनलोड हुन्छ अरे, 1 मिनेटमा 31 घन्टाको डाउनलोड हुन्छ, त्यो एकजनाले गरेको होइन नि फेरि,
डाउनलोड त म पनि गर्छु,
डाउनलोड गर्नुहुन्छ, तर एक मिनटमा 31 घन्टा बराबरको भिडियो डाउनलोड हुन्छ भन्ने चाहिँ अलिकति अचम्म लाग्यो,
एकदम अकल पनि हो नि त
बिल्कुलै. र अब फेरि अर्को घरी मोबाइलबाट इन्टरनेट कति चल्दो रहेछ त होइन, अब जस्तो आजभोलि अब विगत केही वर्षदेखि स्मार्टफोन चाहिँ एकदमै आइफोन स्यामसङ अनि अरू एचटिसी भनौँ न स्मार्टफोनहरू जति पनि आएका छन् त्यो स्मार्टफोनहरूमा कतिको इन्टरनेटको युज हुँदो रहेछ त. स्मार्टफोनको बढ्दो प्रयोगले एक मिनटमा 47,000 मोबाइल एप्लिकेसन डाउनलोड हुन्छ अरे, एक मिनटभित्रमा 47,000 मोबाइल एप्लिकेसनहरू, जस्तो हामी त्यो आइफोनहरूमा एप्लिकेसनहरू डाउनलोड गर्छौँ नि होइन, जस्तो आजभोलि एकदमै चर्चामा रहेको छ क्यान्डी क्रस, थाहा छ कि तपाईँलाई क्यान्डी क्रस गेम चाहिँ एकदमै अहिले चाहिँ चर्चामा छ, त्यो पनि एउटा एप्लिकेसन नै हो. त्यस्ता एप्लिकेसनहरू एक मिनटमा 47,000 मोबाइलमा एप्लिकेसन डाउनलोड हुँदो रहेछ र एक मिनटमै 1,300 नयाँ मोबाइलकर्ताहरू इन्टरनेटसँग जोडिँदो रहेछन् होइन, एक मिनटमा 1,300 नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग जोडिन्छन्. हजुर श्रोताहरू,
यो त तपाईँले जति भन्नुभयो अहिले जति सरसरी श्रोताहरूलाई सुनाउनु भयो, तर यो जम्मै एक दिनको होइन एक मिनटको कुरा गर्नुभयो,
एक मिनटको बिल्कुलै एक मिनटको, यो एक दिनको अथवा चाहिँ कुनै एक घन्टाको त्यस्तो कुरा होइन, जम्मा एक मिनटभित्रमा इन्टरनेट जगतमा के हुँदो रहेछ त भन्ने कुरा मैले श्रोताहरूलाई जानकारी गराएँ. त्यसै गरी मेरा साथीहरू त सहकार मित्रहरू तपाईँहरूलाई पनि मैले जानकारी गराएँ. अब भने फेरि
श्रोताहरूलाई गीतै सुनाउँ त, किन हाम्रो गफ त धेरै हुन्छ भनेर श्रोताहरूले फेरि बाहिर आएर स्टुडियोमा चाहिँ लट्ठी लिएर बस्नु होला, फेरि सुनाउँ कि भनेर नि
धेरै बोल्यो भनेर
खालि कुराकानी गरिरहेको छ.
हाम्रो श्रोताहरू त्यस्तो हुनुहुन्न, हामीलाई माया गर्नुहुन्छ, हाम्रो कार्यक्रमलाई माया गर्नुहुन्छ. श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला, रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र तपाईँहरूका साथमा छु म सञ्जय,
म खगेन्द्र
र म नवीन.
हजुर, तर अब भने तपाईँहरूलाई अर्को एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर म फेरि, जादु मञ्जरी फिल्म, नेपाली चलचित्र मञ्जरीबाट जादु, अहिलेलाई सुनौ यो गीत, एकदमै रोमान्टिक गीत छ यो साँझको बेलामा तपाईँहरूका लागि, बिल्कुलै रोमान्टिक गीत अहिलेलाई
यो चिसो मौसममा यहाँलाई न्यानो प्रदान गरोस्
बिल्कुलै.
श्रोताहरू अहिले सुन्नुभयो, धेरै राम्रो गीत यहाँहरूले पक्कै पनि यो गीत मन पराएर रमाइलो गर्नु होला भन्ने आशा छ। र श्रोताहरूलाई पुनः स्वागत 101.5 मेगाहर्ज भोइस अफ साङ्गेलामा, र हामी छौँ साथमा म खगेन्द्र,
म नवीन
अनि म सञ्जय।
र श्रोताहरू, यो आजको बसाइमा यहाँहरूसँग लगभग हामीले 2 घण्टाको समय लिएन, हामीले यहाँहरू समक्ष हामीले बाचा गरिसकेका छौँ र हामी लगभग 45 मिनट यहाँहरूबाट बसिसकेका छौँ। अबको क्रममा म यहाँहरूलाई र साथी नवीनजीलाई र सञ्जयजीलाई म यहाँहरूलाई दुवैजना प्रश्न गर्छु कि नवीनजीलाई त यो प्रश्न गर्नै पर्दैन किनभने उहाँ त पत्रकार नै हुनुहुन्छ, यसमा विज्ञ हुनुहुन्छ, र म जहिले पनि प्रश्न सोध्छु सञ्जयजीलाई, क्या उहाँ चाहिँ झर्क नमानिकन प्रश्न मलाई सजिलो तरिकाले दिन झर्क मान्नुहुने, क्या म यही चाहिँ खुसी लाग्छ सञ्जयजीको।
हजुर हजुर, प्रश्न के हो खन्द्र चाहिँ पहिला त्यो सोध्नुहोस् त्यसपछि झर्क मान्ने नमान्ने विचार गर्नु।
ल ल ल ठिकै छ, तपाईँलाई लेख्ने बानी कतिको छ? तपाईँ लेख्ने नि,
तपाईँले गलत मान्छेलाई क्वेसन गर्नुभयो क्या? होइन, हाम्रो आजबाट हामीलाई साथ दिन आउनुभएको नवीनजीले अलरेडी उहाँको उहरू ब्लगहरू चाहिँ हामीले फेसबुकमा हेरिसकेका छौँ, पढिसकेका छौँ। उहाँलाई सोध्नुपर्ने क्वेसन तपाईँले मलाई सोध्नुभयो, तर म झर्क नमानिकन म एन्सर भन्छु। मलाई त्यस्तो साह्रो लेख्ने चाहिँ भनौँ न आइडिया छैन, आइडिया छैन भन्दा पनि त्यस्तो उत्सुकता चाहिँ लाग्दैन लेख्नका लागि, होइन भनौँ न कुनै पनि, तर परिआएको खण्डमा नलेख्ने भन्ने चाहिँ होइन नि फेरि।
तपाईँ त जे भए पनि लेख्नका लागि चाहिँ पछि पक्कै हट्नुहुन्न नि, तर यहाँ के छ भनेदेखि चाहिँ नवीनजीलाई सरी, तपाईँको लेख्ने कतिको अभ्यास र कतिको बानी छ तपाईँलाई?
मेरो लेख्ने बानी चाहिँ अत्यन्तै छ भन्छु मैले चाहिँ, तर लेख्छु लेख्छु आफैलाई मन पर्दैन अनि च्यातेर पनि फाल्छु। तर म लेखक चाहिँ होइन, म लेख्नलाई माया गर्ने मान्छे हो, तर लेखक चाहिँ होइन।
होइन लेखक होइन, लेखक हो भनेर म चाहिँ नामाकरण गर्छु, किनभनेदेखि चाहिँ लेखेर च्यात्र फाल्नु त लेखेको त हो नि त, होइन खाली पेट त फाल्नु भएन पक्कै पनि। त्यसो हुँदाखेरि चाहिँ तपाईँलाई, तर यहाँ के प्रसङ्ग मैले उठाउन चाहेँ भनेदेखि चाहिँ आजको व्यवसायमा लेख्ने बानीले दाम्पत्य सम्बन्ध दरिलो हुन्छ भन्ने प्रसङ्ग उठाएको छु।
भनेपछि लभ लेटर लेख्ने हो क्या?
होइन होइन नवीनजी, तपाईँलाई थाहा पाउनुभयो अहिले सञ्जयजीले के भन्नु, लभ लेटर कुरा गर्नु भयो नि, उहाँ दक्ष एकदम लभ लेटरमा चाहिँ लेख्नु चाहिँ पक्कै दक्ष हुनुहुन्छ क्या, यसले यो झल्कायो नि त।
कस्तो कस्तो हुन्छ भने जब मान्छेले लेख्दै जान्छ अब एउटा गहिराईमा पुग्छ,
हजुर,
र जो पाइ त्यही मान्छेले लेख्न पनि सक्दैन, त्यो गहिराईमा डुब्न पनि सक्दैन, ती शब्दहरू पनि आउँदैनन्। जो मान्छे त्यो गहिराईमा डुब्छ, त्यो भावनामा डुब्छ, उसले धेरै कुरा जानेको हुन्छ, जसले गर्दा पनि दाम्पत्य जीवन चाहिँ सुखीमय हुन्छ जस्तो लाग्छ मलाई। र हरेक शब्दहरू एउटा फिलिङ्समा बगेपछि बल्ल लेख्छ नि त, एउटा भावनामा बगेपछि लेख्छ नि त, एउटा गजल कथा कविता लेख्दाखेरि मायाका कुराहरू आउँछन्, देशप्रेमका कुरा आउँछन्, त्यो भावनामा नपुगिकन गर्न सक्दैन। त्यस्तै कारणले गर्दा पनि होला यो दाम्पत्य जीवन सुखी हुनुको कारण त्यसरी टच भएको होला जस्तो लाग्छ मलाई।
वास्तवमै किनभने सञ्जयजीले भने चाहिँ कुनै पनि लेखमा यसरी लभ लेटर भन्नुभयो उहाँले, तर त्यो लभ लेटर भन्नाले एउटा प्रेम प्रेमिका बिचको सम्बन्धलाई प्रगाड राख्ने यता त्यो एउटा कसैले केही पिर्न परिकन चाहिँ केही कुरा लेख्दैन नि त। जस्तै मलाई के पिर परेको छ, कसैले मलाई के भनेको छ, त्यो विषयमा मैले एउटा इन्डाइरेक्टली अथवा व्यङ्गात्मकमा मैले लेखेँ भने त्यो मलाई मात्रै थाहा हुन्छ, त्यो कविताले के भन्न खोजे अथवा त्यो लेखले के भन्न खोजेको छ भन्ने कुरा होइन।
हजुर, श्रोताहरूलाई पनि के अरे ज्ञान हुन सक्छ, मनमा लागेका आफ्ना भावनाहरूलाई व्यक्त गर्ने माध्यम पनि हो। हजुर, अब तपाईँ दाम्पत्य जीवनलाई चाहिँ लेखाइले कतिको भनौँ न यो सुखमय राख्छ भन्ने कुरो प्रसङ्ग पेश गर्दै हुनुहुन्थ्यो श्रोताहरूको लागि।
सरस्वती म फटाफटी म श्रोताहरूमाझ यो म सरस्वती यहाँहरूमाझ म सुनाइहाल्छु। वैवाहिक जीवन तथा सम्बन्धका विषयमा नियमित रूपमा डायरी लेख्ने दम्पतिहरूको दाम्पत्य जीवन सुखमय हुनुका साथै सम्बन्ध पनि दरिलो हुने एक अध्ययनले देखाएको छ। अमेरिकी शोधकर्ताहरूका अनुसार यो श्रीमान श्रीमती आफूहरूको विवाह पछिको जिन्दगी तथा विभिन्न घटना क्रमका बारेमा नियमित रूपमा टिप्पणी गरी डायरी लेख्ने गर्छन्। उनीहरूको प्रेम तथा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टिको मात्रा घट्न पाउँदैन। नर्थ वेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार सामान्यता
सामान्यतया विवाहपछि समयक्रमसँगै महिला वा पुरुषमा पार्टनर अथवा सम्बन्धबाट प्राप्त हुने सन्तुष्टि घट्दै जान्छ, जसले नैराश्यता असन्तुष्टि बढाउँदै दाम्पत्य जीवनलाई निरस तथा फुटको अवस्थासम्म पुर्याउँछ। तर नियमित आफ्नो जिन्दगी तथा वैवाहिक जीवनका विषयमा दैनिकी लेख्ने कामले सम्बन्ध तथा रोमान्स रिचार्ज गर्ने र समयक्रम घट्दै सँगै घट्ने सन्तुष्टि तथा खुशीलाई घट्न नदिने शोधकर्ताहरू बताउँछन्। वर्षमा कम्तीमा 21 मिनटसम्म भए पनि दाम्पत्य जीवन तथा पार्टनरसँगको सम्बन्धका विषयमा डायरी लेख्न खर्च गरियो भने त्यसले प्रेमको अनुभूतिलाई यथावत राख्दै घट्न नदिने शोधकर्ताहरूको भनाइ छ। शोधकर्ताहरूले 120 दम्पतिहरूमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन्। त्यस क्रममा सम्बन्ध तथा जीवनका बारेमा डायरी लेख्ने दम्पतिहरूमा सन्तुष्टि तथा आत्मीयता स्तर नघटेको पाइएको उहाँहरूको ठहर छ।
एकदमै राम्रो प्रसङ्ग प्रस्तुत गर्नुभयो खगेन्द्रजी तपाईँले। यदि लेख्ने बानी छैन भने श्रोताहरू आजैबाट लेख्न सुरु गर्नुहोस् तपाईँहरूले, किनभने तपाईँहरूको दाम्पत्य जीवन पनि सुखमय रहनेछ। किन भन्दाखेरि नवीनजीले भने जस्तै यदि मान्छेले भावना
डुब्न
सक्यो भनेदेखि उसको अभियसली उसले एउटा राम्रो विचार प्रस्तुत गर्न सक्छ, जुन विचारले चाहिँ तपाईँको अर्धाङ्गिनी भनौँ तपाईँको दाम्पत्य मात्रै नभएर तपाईँका मित्रहरूलाई पनि त्यसले चाहिँ आकर्षित गर्न सक्छ, होइन त नवीनजी?
अझ यसलाई कसरी विश्लेषण गरौँ भने दाम्पत्य जीवनसँगै डायरी लेख्ने चलन भयो भने के हुन्छ भने डायरी लेख्दै गइन्छ अहिले चाहिँ, तर ती कुराहरू विगतका कुराहरू चाहिँ भुल्दै भुल्दै पनि गइन्छ। त्यसले चाहिँ एउटा मेमोराइज गराउँछ र त्यसले गर्दा चाहिँ दाम्पत्य जीवन पनि सुखी गराउँछ। र नेपालमा पनि अहिले डायरी आत्मकथा लेख्ने प्रचलन चाहिँ एकदमै बढ्दो छ र विभिन्न व्यक्तिहरूले चाहिँ लेखिरहनु भएको छ। विनोद चौधरीको आत्मकथा हेर्न सक्छौँ र अहिले हालचालै चाहिँ हरिवंश आचार्यले चिना हराएको मान्छे लेख्नुभएको छ र उहाँहरूले पनि त्यही आत्मकथा निरन्तर लेखेको कारणले गर्दा अहिले किताब पनि निकाल्न सफल हुनुभएको छ, होइन?
त्यो एउटा डायरीलाई चाहिँ किताबमा परिणत गरेर पब्लिक समक्ष ल्याउने, तपाईँहरूले राति सुत्नुभन्दा अगाडि लेख्ने गरेका कुराहरू तपाईँले एउटा किताबको माध्यमबाट पब्लिकसम्म ल्याएर तपाईँहरूले उहाँहरूको एउटा भनौँ न तारिफ पनि बटुल्न सक्नुहुन्छ, होइन? एकदमै राम्रो प्रसङ्ग।
यसै क्रममा चाहिँ अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीले चाहिँ म्यासेज बक्समा आएको गजललाई चाहिँ प्रस्तुत गर्दैछौँ र हामीलाई दुर्गा रिमालजीले चाहिँ म्यासेज पठाउनु भएको छ र
उहाँ हाम्रो भोइस अफ साङ्गेलाको नियमित श्रोता हुनुहुन्छ। उहाँ चाहिँ अहिले न्यू साउथ वेल्स अलबरीबाट हुनुहुन्छ। उहाँले विगतका दिनहरूमा पनि यसरी गजल पठाएर भोइस अफ साङ्गेलालाई धेरै सहयोग गर्नुहुन्छ। उहाँ हामी भोइस अफ साङ्गेलाको तर्फबाट हामी उहाँलाई आभार व्यक्त गर्छौँ
र उहाँको गजलले यसरी सुरु गर्छ। किन बल्छु आगुसरी छोएर त हेर, थाहा पाउँछौ जुनीभरि छोएर त हेर, जाडो याममा पसिना यो सम्भव छ थाहा पाउन घरि घरि छोएर त हेर, पानीमा आगो बोल्ने तागत ममा छ नपताए प्रयास गरी छोएर त हेर, जसरी बल्नु सक्छु निभाउनु उसै गरी जिन्दगीको बर्खे झरी छोएर त हेर, तन्त्र मन्त्र चाहिँदैन कति सजिलो छ जाँच्ने भए ढुक्क परी छोएर त हेर। साँच्चै नै छोएर त हेर तिमीले थाहा पाउँछौ कसलाई लेख्नु भएको हो, के को लागि लेख्नु भएको त्यो त मलाई थाहा छैन, तर वास्तवमै ती कुराहरूलाई चाहिँ छोएर मात्र थाहा हुन्छ। जबसम्म हामीले ती कुराहरूलाई छुन सक्दैनौँ, ती कुराहरूलाई पाउन पनि सक्दैनौँ, जबसम्म मैले पढ्न सक्दैन, जब त्यति बेलासम्म म पास हुन सक्दैन, तबसम्म मैले एउटा तापलाई थाहा पाउनको पनि लागि पनि हामीले छुन पर्छ नि त। त्यस कारणले गर्दा निकै नै राम्रो गजल थियो,
एकदमै रमाइलो रोचक र घतलाग्दो गजल दुर्गा रिमालजीले पठाउनु भएको थियो हामीलाई। दुर्गा रिमालजी तपाईँलाई भोइस अफ साङ्गेलाको तर्फबाट धेरै धेरै धन्यवाद। आगामी कार्यक्रमहरूमा पनि तपाईँका लेख रचनाहरू, यस्ता गीत गजलहरू, कविताहरू हामीलाई प्रेषित गर्नुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ, आशा छ। र अहिलेलाई भने म फेरि अर्को एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर, घुम्तीमा नआउ है, प्रेमदोज प्रधानको आवाजमा रहेको गीत अहिलेलाई सुनौ तपाईँहरूको लागि।
गाह्रो हुन्छ फुकाउन फुकाउन संग टाढा टाढा फूल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा सुस्केर म रात बित्छ सक्दैन निदाउन निदाउन घुम्तीमा नाउ है बतासम उडी एक्लै दिन दुखी पनि पर्छ प्रीत सम्झी रुन रुन आउँदैन आँगनमा पापी जुन चियाउन चियाउन घुम्तीमा नाउ है आँखा तिमी जुधाउन आँखा तिमी जुधाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है
This is Radio Adelaide, 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार श्रोताहरू, पुनः स्वागत छ तपाईँहरूलाई कार्यक्रम भोइस अफ साङ्गिलामा। हजुर, अब भने हाम्रो रियल टाइम सुरु भएको छ, भोइस अफ साङ्गिलाको रियल टाइम अब भने सुरु भएको छ, किनभने हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजे आउने गर्दछ कार्यक्रम भोइस अफ साङ्गिला रेडियोले 101.5 मेगाहर्जमा। तर त्योभन्दा एक घन्टा अगाडि हामी तपाईँहरूको रेडियो सेटमा आज उपस्थित भयौँ। मैले अगाडि पनि जानकारी गराइसकेँ श्रोताहरू तपाईँहरूलाई, किनभने आज हाम्रो 5:30 बजेदेखि 6:30 बजेसम्म प्रस्तुत हुने चाइनिज प्रोग्राम निहा विकेन्ड प्राविधिक कारणवश आज प्रस्तुत हुन उहाँहरूले अनियर हुन सक्नु भएन, त्यो भएर उहाँहरूले हामीलाई टाइम उपलब्ध गराउनु भएको थियो र हामीले सो टाइमको सही सदुपयोग गरेर तपाईँ श्रोताहरूलाई मिठा मिठा गीत सङ्गीत रमाइला जानकारी रोचक प्रसङ्ग त्यसै गरी विविध सामग्रीहरूले मनोरञ्जन गर्यौँ। र अबको अरूको एक घन्टा तपाईँहरू समक्ष हामी रहनेछौँ। म सञ्जय,
म खगेन्द्र
र म नवीन।
हजुर श्रोता, अब भने कार्यक्रममा हामीले अगाडि एक घन्टा अगाडि प्रस्तुत गरेका प्रसङ्ग त सकिसके, अब भने हामी के प्रस्तुत गर्दैछौँ त खगेन्द्रजी?
आजको यो बसाइमा हामी रमाइला, किनभने हामी तिनजना छौँ आज, धेरै हामीले आफ्नै प्रसङ्ग लिएर आएका छौँ, मसँग धेरै प्रसङ्ग छन्। यो बसाइमा हामी धेरै स्वास्थ्य सम्बन्धी जानकारी, लेख सम्बन्धी र नवीन
मसँग पनि यहाँ अस्ट्रेलियासँग नेपालको इतिहास कसरी जोडियो र हामीले के कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने कुराहरू चाहिँ मसँग पनि छ।
हजुर, मसँग पनि त्यस्तै रमाइलो जानकारीहरू छन्। रमाइलो भन्दा पनि हिजो मात्रै भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलियाले पाँचौँ वर्ष भनौँ न, साउथ अस्ट्रेलियामा बसोबास गर्न थालेको 5 वर्ष बितेको उपलक्ष्यमा एन्युअल डे मनाएको छ। हरेक वर्ष मनाउने गर्नुहुन्छ उहाँहरूले, र बासाको अर्गनाइजेसनमा भनौँ न, बासाले अर्गनाइज गरेको 5 एन्युअल डेको रिपोर्ट छ, त्यो पनि हामी प्रस्तुत गर्नेछौँ आजको कार्यक्रममा। त्यसै गरी नेपाली पाठशालाले आज मात्रै आमाको मुख हेर्ने दिन, तर श्रोताहरू तपाईँ हामीलाई थाहा नै छ, किन भन्दाखेरि हरेक चाडपर्वहरू नेपालमा हुने गर्दछन्, ती भने चाहिँ ती चाडपर्वहरू विकडेजमा पर्छन् कहिलेकाहीँ, र ती विकडेजका चाडपर्वहरूलाई हामीले चाहिँ विकेन्डमा ल्याएर मनाउनु पर्ने हुन्छ, किन भन्दाखेरि समय व्यस्तताका कारण हामीहरू ती चाडपर्वहरूलाई सोही दिनमा कहिलेकाहीँ चाहिँ मनाउन सक्दैनौँ। त्यसै सोही कारण अस्ति माता तीर्थ औँसी र आज मदर्स डे परेको कारणले नेपाली पाठशाला एडिडेडले आज आमाको मुख हेर्ने दिन कार्यक्रमको अर्गनाइज गरेको थियो। सोही कार्यक्रमको बारेमा पनि तपाईँहरूलाई हामी जानकारी गराउनेछौँ। त्यस कार्यक्रममा नेपाली पाठशालाले अर्गनाइज गरेको सो कार्यक्रममा विभिन्न रमाइला प्रसङ्गहरू प्रस्तुत भएका थिए। त्यहाँ पाठशालामा पढ्न जाने नानी बाबुहरूले आफ्ना आमाहरूका लागि रमाइला कार्यक्रमहरू प्रस्तुत गरेका थिए, त्यसको बारेमा पनि हामी जानकारी गराउनेछौँ श्रोताहरू तपाईँहरूलाई। र अरू विविध जानकारी भने त हाम्रा नियमित प्रसङ्ग भइहाले, त्यसै गरी हाम्रो समाचार
ठिक 7 बजी हाम्रो समाचार रहनेछ, र त्यस पछाडि हामी त्यस अगाडि र त्यस पछाडि हामी गीत सङ्गीत यहाँहरूमा हामी राख्ने नै छौँ।
हजुर, अब भने म प्रसङ्ग कार्यक्रमको प्रसङ्ग अगाडि बढाउन चाहन्छु। हिजो मात्रै फुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया यानि कि बासाले अर्गनाइज गरेको 5 वार्षिक उत्सवको सन्दर्भमा त हामीलाई यो रिपोर्ट तयार पारेर पठाउनु भएको थियो साथी इन्द्र अधिकारीजीले, र इन्द्र अधिकारीजीले तयार पार्नुभएको यो रिपोर्ट तपाईँहरूका लागि अहिले हामी प्रस्तुत गर्दैछौँ। प्रसङ्ग रहेको छ भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलियाले अर्गनाइज गरेको भुटनिज भनौँ न कम्युनिटी साउथ अस्ट्रेलियामा बसोबास गर्न थालेको हिजो 5 वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको थियो सो कार्यक्रम। सुनौ यो रिपोर्ट।
भुटनिज हाम्रो हुन्छ हाम्रो जिन्दगानी
श्रोताहरू तपाईँ अहिले सुन्दै हुनुहुन्छ ब्याकग्राउन्डमा म्युजिक यो गीत थियो हिजो साउथ अस्ट्रेलियामा भुटनिसहरूले मनाएको एन्युअल डेमा भुटनिस कलाकारहरूले प्रस्तुत गरेको गीत निकै मिठो पुरानो नेपाली भाका तपाईँलाई सुनाएको हो हामीले हिजो मे 11 दिन दक्षिण अस्ट्रेलियाको भुटानीहरूले 5 वार्षिक पुनर्वास दिवस मनाए भुटनिस अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया भाषाको मुख्य सम्बोधनमा आयोजना गरिएको कार्यक्रममा भुटनिस एथनिक स्कूल नमस्ते कल्चरल ग्रुप एडलेड ड्रागन्स एडलेड भुटनिस युथ ग्रुप र युवा संसारले सहयोग पुर्याएका थिए सिटी अफ प्लेफोर्ड अन्तर्गत एलिजाबेथको खुला मैदान फ्रिमोन्ट पार्कमा सम्पन्न कार्यक्रममा जो बेडिसन एमपी मेम्बर फर रामसे जुलियन अल्ड्रिज मेयर सिटी अफ सल्सबरी ग्लेन टोकेटी मेयर सिटी अफ प्लेफोर्ड मुख्य अतिथिको रूपमा हुनुहुन्थ्यो भने अन्य थुप्रै संघ संस्था र काउन्सिल संघ संस्थाका प्रतिनिधि काउन्सिलका प्रतिनिधिहरू पनि उपस्थित रहेको थियो भुटानी समुदायका सदस्यहरूले निकै ठूलो संख्यामा उपस्थित रहेको थियो सो कार्यक्रममा करिब 4 चलेको कार्यक्रमको मुख्य आकर्षण नाचगान स्वयंसेवक सम्मान खाना लटरी आदि रहेका थिए यसपटकको कार्यक्रममा भुटानीहरूको पुनर्वासमा सहयोग पुर्याउने अस्ट्रेलियन संघ संस्था तथा स्वयंसेवक व्यक्तिहरू लगायत भुटानी समुदायबाटै पुनर्वासमा सहयोग पुर्याउने समुदायका स्वयंसेवकहरूलाई अतिथिगणबाट खादा तथा प्रमाणपत्र सम्मान गरिएको थियो
Baptist Care SA, City of Port Adelaide Enfield, I had seen Councillor Pittern last time, City of Playford, City of Salisbury, our mayor is here, Lutheran Community Care, Multicultural Communities Council of SA, Migrant Resource Centre of South Australia, Multicultural Youth SA, MISA, Northern Volunteers, Migrant Health Services, Parafield Garden Soccer Club, Radio Adelaide, St. Vincent de Paul Society, Survivor of Torture and Trauma Assistance and Rehabilitation Service, 1225 Salisbury Youth Enterprise Center, Uniting Communities.
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मेयर ग्लेन डकटी मेयर जुलियन अल्ड्रिज मेयर मेम्बर फर रामसे जो बेटिसन एमपीले आफ्नो क्षेत्रमा भुटानी समुदायको स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबैको उज्जवल भविष्यको कामना गर्नुभएको थियो साथै हालसम्म अस्ट्रेलियन नागरिकता ग्रहण गरिसक्नुभएका वा अब उसो गर्नुहुने भुटानीहरूलाई बधाई ज्ञापन पनि गर्नुभएको थियो मनोरञ्जनका निमित्त भुटनिस एथनिक स्कूल नमस्ते कल्चर ग्रुप र भुटनिस सिनियर्सका तर्फबाट नृत्य गायन अनि संगीनी प्रस्तुत गरिएको थियो आगामी जुलाईमा हुन गइरहेको भुटानीहरूको अन्तर्राज्य फुटबल प्रतियोगिताको सहयोगार्थ अर्थ संकलनका लागि खानाको व्यवस्था एडलेड भुटनिस युथ ग्रुपका युवा भाइ बहिनीहरूले गरेका थिए खानाका परिकारहरूमा मोमो चटपटे चिसो पेय र पानीको व्यवस्था गरिएको थियो रेडियो कार्यक्रम युवा संसारले भने अर्थ संकलनका लागि भनेर लटरीको आयोजन गरेको थियो साथै पान समेत बिक्री गरिएको थियो लटरी ड्र कार्यक्रमको अन्तमा बासाका पूर्व पब्लिक अफिसर विक्रम अधिकारीले निकै मनोरञ्जनात्मक तवरले गर्नुभएको पुरस्कार वितरण गर्नुभएको
हजुर श्रोताहरू हाम्रा सहकर्मी मित्र भनौँ या भुटनिज युथ रेडियो प्रोग्राम युवा संसारका सहकर्मी मित्र इन्द्र अधिकारीजीले तयार पार्नुभएको रिपोर्ट हामीले तयार प्रस्तुत गऱ्यौँ हिजो साउथ अस्ट्रेलियन भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया अर्थात् बासाले अर्गनाइज गरेको तेस्रो देश पुनर्वास अन्तर्गत साउथ अस्ट्रेलियामा बसोबास गर्न थालेको 5 बितेको उपलक्ष्यमा गरिएको यो प्रोग्रामको रिपोर्ट थियो श्रोताहरू अहिले तपाईँहरूलाई प्रस्तुत गर्यौं र अहिले भने अब भने हामी फेरि गीत सङ्गीततिरै लाग्दैछौँ होइन त खगेन्द्रजी
एकदम एकदम
र त्योभन्दा अगाडि हामीले खगेन्द्रजी तपाईँलाई याद छ तपाईँले प्रस्तुत गर्नुभएको थियो एउटा लेख्ने बानीले दम्पत्य जीवनलाई चाहिँ एकदमै सुखमय हुन्छ भनेर तपाईँले जुन त्यो लेख प्रस्तुत गर्नुभएको थियो
होइन त्यो मैले गरेँ तर कति प्राय श्रोताहरूलाई कतै बाधा पर्न गयो कि किनभने
होइन बाधा परेको होइन कि तर श्रोताहरूले चाहिँ सुनेर हामीलाई चाहिँ राम्रै फिडब्याक दिइराख्नु भएको छ त्यसमध्ये हामीलाई इन्द्र अधिकारीजीले चाहिँ म्यासेजै पठाउनु भएको छ सञ्जयजी खगेन्द्रजी तपाईँहरूले राम्रो एउटा प्रसङ्ग प्रस्तुत गर्नुभयो, लेख्ने बानीले दाम्पत्य जीवन सुखमय हुन्छ भनेर, म त धेरै लेख्छु मेरो लागि भने खुसीकै खबर सुनाउनु भयो भनेर लेख्नु भएको छ। इन्द्रजी लेख्दै गर्नुहोस्, तपाईँको दाम्पत्य जीवन अझ सफल हुँदै जाओस्।
हजुर, म के आग्रह गर्छु भने मलाई उहाँले लेखेका लेखहरू हामीले पनि यहाँबाट प्रसारण गर्न पायौँ भने हामी पनि आभारी हुने थियौँ।
बिल्कुल इन्द्रजी, तपाईँले लेखेका लेखहरू हामीलाई पनि सम्प्रेषण गर्नुहोस्, हामी पनि यो प्रोग्रामबाट सबै श्रोताहरूमा पुर्याउने कोसिस गर्नेछौँ। तपाईँ लेख्ने बानी राम्रो हो। श्रोताहरू, अब भने कार्यक्रममा गीत नै फेरि अर्को प्रसङ्गको विषय बनेको छ, किन भन्दाखेरि गीत सङ्गीत बिना हामी नेपाली अपुरो नै हुन्छ, अपुरो नै हुन्छ। गीत सङ्गीतलाई छोडेर हामी टाढा जान सक्दैनौँ, र यसै गरी अब फेरि अर्को गीत म यहाँनिर प्रस्तुत गर्दैछौँ। यही हो माया अन्तर नेपाली चलचित्रको टाइटल ट्र्याक, अहिलेका लागि तपाईँहरूका लागि एड्रिन प्रधानको आवाजमा रहेको। आज एड्रिन प्रधानको दुई तीनवटा गीत मैले तपाईँहरू समक्ष प्रस्तुत गरिसकेँ, तर यो भने हामी आज प्रिमियर गर्दैछौँ, यस अर्थमा कि भोइस अफ साङ्गेलामा पहिलोचोटि बजाउँदैछौँ यो गीत, तर मिडियाहरूमा अलरेडी आइसकेको छ,
तर
भोइस अफ साङ्गेलामा चाहिँ यो प्रिमियर हो। सुन्दै गरौँ यो गीत।
ठोकिन्छन् यी पाइला कुन मोडमा, भेट हुन्छ कुन बेला कोसँग, मिठा हुन्छन् कोही कोहीको सुरुवात पनि, तिता हुन्छन् कसैको प्रसङ्ग। नया नया बन्छ कहानी, हराइन थाल्छ बुझी बुझी जानी जानी। हो यही माया हो, हो यही माया हो। छन गलती केही पछि फेरि पछु तोमा परिणत हुन्छ त्यही, छाती पिटी छत पटिनु वरको भूल ठुलो, बुझेर नि बुझ्ने गाह्रो हर मन छेलाई यही। बहकिले बहकिन्छन् सम्हालिने सम्हालिन्छन्, बहकिले बहकिन्छन् सम्हालिने सम्हालिन्छन्, सम्हालिन चाहेर पनि बहकिन्छ बहकिन्छ गोही भने। हो यही माया हो, हो यही माया हो। सँगै समयले निलो काट्दा जिन्दगीले रङ्ग फेर्छ, मुटुसँग मुटु साट्दा खुसी दिने आँसु पुछ्नु मायालुको सोफा है हो। दुखाइ नै मिठो लाग्छ विरतीको डोरी बाट्दा, मौसम बदलिन्छन् ऋतुहरू फेरिन्छन्, मौसम बदलिन्छन् ऋतुहरू फेरिन्छन्, ऋतु पनि कसैको जीवन फेरिदिन्छ फेरिदिन्छ कोही भने। हो यही माया हो, हो यही माया हो, हो यही माया हो, हो यही माया हो।
हजुर श्रोताहरू, एड्रिन प्रधान भन्दै हुनुहुन्थ्यो हो यही हो माया चलचित्र, यो बिल्कुलै नयाँ चलचित्र आउँदै गएर रिलिज भएको छैन श्रोताहरू, यसको गीत मात्रै रिलिज भएको छ मिडियामा, र हामीले पहिलोचोटि भोइस अफ साङ्गेलामा तपाईँहरूका लागि प्रस्तुत गऱ्यौँ, आशा छ मन पराइदिनु भयो होला। तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्गिलामा. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगा हजको तरङ्ग मार्फत. र हामी अनलाइन पनि तपाईँहरू यदि साउथ अस्ट्रेलियाभन्दा बाहिर हुनुहुन्छ र हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन मार्फत. र त्यसको लागि तपाईँले लगन गरिसक्नु भएको होला radio.adelaide.edu. यदि गर्न चाहनुहुन्छ भनेदेखि तपाईँलाई मैले भर्खरै प्रस्तुत गरिहालेँ लगन साइट www.radio.adelaide.edu मार्फत तपाईँ हामीलाई संसारभर सुन्न सक्नुहुन्छ. श्रोताहरू, अब भने म अलिकति यहाँनिर फरक प्रसङ्ग प्रस्तुत गर्दैछु. खगेन्द्रजी, तपाईँले पनि अघि आफ्नो एउटा प्रसङ्ग प्रस्तुत गर्नुभन्दा अगाडि मलाई क्वेसन सोध्नु भएको थियो, के अरे नवीनजीलाई क्वेसन सोध्नु भएको थियो. अब मेरो पालो
भएपछि मलाई रिभेन्ज चाहिँ गर्नु
हुन्छ होइन, रिभेन्ज चाहिँ होइन, पालाको पैँचो त हुनै पऱ्यो
नि होइन. ओके,
तपाईँ गाडी कतिको सोख राख्नुहुन्छ भनौँ न.
गाडी त नेपालमा चाहिँ खासै होइन, यहाँ चाहिँ मलाई एकदम सोख लाग्छ.
यहाँ आइसकेपछि
एकदमै गाडी सोख पनि हो र अहिलेको चाहिँ यहाँको चाहिँ आवश्यकता पनि हो, किनभने काम हुन्छ, चारैतिर जानको लागि पनि गाडी आवश्यक हुन्छ. र नेपालमा बरु बाइकहरू बढी प्रयोग हुन्छ भने यहाँ चाहिँ गाडी प्रयोग हुन्छ.
अब त्यो ठाउँ अनुसारको जसले भनौँ न त्यो अफोर्ड गर्न सक्ने. अब नेपालमा चाहिँ बाइक बढी लोकप्रिय छ, किन भन्दाखेरि अब सजिलै अफोर्ड गर्न सकिन्छ, तर गाडी त्यतिको छैन. तर अब नेपालमा अब भनौँ न नर्मल गाडीहरू पनि अफोर्ड गर्न त्यति सजिलो छैन. तर अब हामीलाई यस्तो लाग्न सक्छ भनौँ न अहिलेसम्म फर्मुला कारहरू जस्तो फरारी भयो होइन, ल्याम्बोगिनी, अब त्यस्तै अरू रेसिङ कारहरू नर्मल युजको लागि भनौँ न जस्तो पुलिसहरूले गस्ती गर्न युज गर्न थाले भनेपछि कस्तो लाग्ला मान्छेहरूलाई, भनौँ न एउटा ड्रिम कार तपाईँको अगाडि
फरारीहरू चाहिँ पुलिसले युज गर्ने गरेको पाइएको छ.
पाइएको छ होइन कि यहाँ युज गरिसके.
हजुर हजुर,
म यहाँनिर त्यही प्रसङ्गमा श्रोताहरूलाई एउटा प्रसङ्ग यो रोचक रमाइलो जानकारी प्रस्तुत गर्दैछु. फर्मुला वान लगायत भनौँ न फर्मुला वान भन्ने बित्तिकै यो स्पोर्ट कारमा अन्तर्गत गनिन्छ, मोटर रेसिङमा तीव्र गतिमा हुइकिने फरारी र ल्याम्बोगिनी जस्ता महँगा कार अब दुवै सहरमा प्रहरी गस्ती गर्दै गरेको देख्न सकिने भएको छ. संयुक्त अरब इमिरेट्सको दुवै प्रहरीले 2,50,000 अमेरिकी डलर पर्ने फेरारी कारलाई त्यहाँको प्रहरी कार जस्तै हरियो र सेतो रङहरूमा रङ्ग्याएको दुबईको एक अनलाइनले जनाएको छ होइन. जस्तो यहाँका पुलिसहरूले भनौँ न यहीँ अस्ट्रेलियाकै ब्रान्ड युज गर्छन् नि त प्रायः, होल्डेनकै कारहरू युज गर्छन् होइन, त्यसबाहेक अरू भनौँ नर्मल एउटा सस्तो सुलभ राम्रो कारहरू युज गर्छन्, तर दुबईको प्रहरीले चाहिँ अब त्यस्तो महँगो 2,50,000 अमेरिकी डलर पर्ने कार एउटा नर्मल युजको लागि भनौँ न रोडमा गस्ती गर्दाखेरि पुलिसले युज गर्ने भनेपछि त एउटा अचम्मै हो नि होइन. अघिल्लो साता दुवै प्रहरी प्रमुख लेफ्टिनेन्ट जनरल दाही खल्फान तमिमले फेरारी प्रहरीको गस्तीमा सामेल हुनका लागि तयार भइसकेको जानकारी दिएका थिए. सो अनलाइनले आफ्नो समाचारमा प्रहरीले गस्तीमा सामेल गर्न लागेको फेरारीको तस्विर समेत सार्वजनिक गरेको छ. दुवै प्रहरीले त्यहाँको अत्यन्त भड्किलो पर्यटकीय क्षेत्रमा ती महँगा रेसिङ कारको उपयोग गर्ने योजना रहेको जनाएको छ. दुवै प्रहरीले यस अघि नै एउटा ल्याम्बोगिनी रेसिङ कार आफ्नो गस्तीमा सामेल गरिसकेको छ. करिब 5,50,000 डलर मूल्यको ल्याम्बोगिनी एभेन्टाडोर रेसिङ कार दुवै प्रहरीले 15 दिन अघि गस्तीमा सामेल गरिसकेको हो. यसपछि दुवै प्रहरीले केही अमेरिकी शक्तिशाली क्लासिक कार आफ्नो गस्तीमा समावेश गर्ने योजना बनाएको छ. कमारो मोडलको अमेरिकी कार नियमित गस्तीमा समावेश गर्न दुवै प्रहरीले तयारी पनि गरिरहेको छ. कस्तो लाग्यो त तपाईँहरूलाई यो जानकारी, एउटा भनौँ न यस्ता क्लासिक कारहरू स्पोर्ट्स कारहरू जुन चाहिँ 2,50,000 देखि 5,00,000 अमेरिकी डलर पर्ने कारहरू नर्मल गस्तीको लागि भनौँ न पुलिस रेगुलर पुलिस युजको लागि युज गर्नु भनेको या चाहिँ पैसा धेरै भएको हो.
त्यो त पैसा धेरै पनि होइन, त्यो त अब देशको आर्थिक स्थिति कस्तो छ त्यो पनि एउटा होला, र एउटा प्रहरीलाई एउटा गस्तीको लागि एउटा प्रोत्साहन स्वरूप त्यो एउटा उहाँहरूलाई एउटा कुदाउनको लागि सजिलो पनि र बाइक पनि र एउटा प्रोत्साहन स्वरूप पनि.
त्यो पैसाका साथसाथमा एउटा रवाफ पनि सो गर्ने एउटा
माध्यम बनेको छ. एउटा दुबईमा चाहिँ एउटा विज्ञापनको लागि पनि त्यो एउटा फरारी गाडीहरू र अरू कुन तपाईँ नाम भन्नु पनि तिनीहरू गाडी पनि एउटा बजारमा निकाल्ने एउटा माध्यम पनि होला नि.
अब त्यो के कसो हो त्यो अब कम्पनीहरूको आफ्नो पोलिसी होला त्यो आफ्नो ठाउँमा छ. तर अब भनौँ न मान्छेहरूले फरारी ल्याम्बोगिनी अनि त्यसै गरी अरू कमारो त्यस्ता मोडलका कारहरू मान्छेहरूले रोडमा देख्दा पनि ओ ल फरारी गयो है भनेर भन् यसो फर्केर हेर्छन्
होइन.
तर त्यस्तो कारहरू रेगुलर युजमा आउँदाखेरि अलिकति अचम्म आश्चर्य पर्नुपर्ने जस्तो लाग्यो मलाई श्रोताहरू. त्यही भएर मैले यहाँनिर प्रस्तुत गरेँ.
अब भने यस्तै रोचक कुरामा चाहिँ हामी अब स्वास्थ्यसँग रिलेटेड कुरा गर्दैछौँ र तपाईँलाई आफ्नो स्मरण शक्ति चाहिँ कतिको बढी हुन्थ्यो जस्तो लाग्छ तपाईँहरूलाई चाहिँ?
बिल्कुलै बिल्कुलै स्मरण शक्ति राम्रो हुनु भनेको त राम्रै कुरो हो. त्यो भनेको पछि गएरसम्म आफ्नो बुढेसकालमासम्म अहिले अब यहाँ पहिला नेपालमा त मलाई त्यति साह्रो थाहा थिएन तर यहाँ आइसकेपछि थाहा भयो यो अल्जाइमर भन्ने एउटा डिजिज हुँदो रहेछ डिमेन्सिया होइन. त्यो चाहिँ स्मरण शक्ति चाहिँ एकदमै भनौँ न नष्ट भएर जाने छिटो हराउने त्यो रोग लागिसकेपछि अनि र त्यसको चाहिँ मेन असर भनेको भनौँ न स्मरण शक्ति नै गायब भएपछि हराएपछि मान्छेले कसरी सोच्ने त होइन.
र म चाहिँ कुराकानी गर्दैछु अब त्यही स्मरण शक्ति बढाउनलाई चाहिँ के खाने कुरा खानुपर्छ भनेर र म यहाँ यो प्रस्तुति प्रस्तुत गर्न चाहन्छु. स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र तर पनि सबैको सम्झिने क्षमता एकै नासै हुँदैन. अझ उमेरसँगै स्मरण शक्ति घट्दै जान्छ. स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन. पौष्टिक आहारको सेवन नियमित व्यायाम साथसाथै निद्रा कम्तीमा दिनको 8 घण्टा लगायतका कुरा अप्नाइयो भने दिमागको गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ. के त्यस्ता पौष्टिक तत्त्व छन् जसले दिमागलाई तेज बनाउँछ र सम्झिने क्षमता पनि बढाइदिन्छ? यी खाद्य पदार्थको सेवनले उमेरसँगै स्मरण शक्ति घट्दै जाने समस्या पनि कम हुन्छ. स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभोनोइड तत्त्वको मात्रा बढाउनुपर्छ. ती तत्त्व रोगसँग लड्ने क्षमता पनि हुन्छ. यसको लागि भिटामिन ए भिटामिन सी तथा ई युक्त खाना जस्तै अन्डा गाजर ब्रोकाउली माछा तथा सागपात र फलफुलको सेवन प्रयास गर्नुपर्छ. यी खाद्य पदार्थको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरूको क्षतिको दर घट्छ. शरीरमा फ्लोवाइन्डको मात्रा बढाउनका लागि अङ्गुर प्याज स्याउ ग्रिन टी ब्ल्याक टीको सेवन गर्नुपर्छ. दिनको कम्तीमा 3 कप ग्रिन टी तथा 3-4 प्रकारका फलफुल र 2-3 वटा चकलेट खाने गर्दा शरीर स्वस्थ हुनुको साथै स्मरण शक्ति पनि बढ्छ. शरीरमा आइरनको कमी हुँदा पनि स्मरण शक्ति घट्न सक्छ. आइरनको आपूर्तिका लागि मासु माछा सिमी तथा अन्य गेडागुडी र लहरी तरकारीको सेवन गर्नुपर्छ. वनस्पतीय प्रोटिनका लागि जीव प्रोटिनको मात्रा पनि बढाउनुपर्छ जसबाट शरीरलाई सजिलै आइरन पास हुन्छ. लेसेथिन नामक तत्त्वले कोष झिल्ली बनाउनुको साथै स्मरण शक्ति पनि वृद्धि गर्छ. यो तत्त्व पाइने खानेकुरामा अन्डा भटमास बन्दा लगायत पर्दछन्. दिमागका लागि ओमेगा 3 फ्याटी एसिड पनि लाभदायक हुन्छ. यो तत्त्व माछा तोरीको तेल भटमास ओखर तथा मकै लगायतमा पाइन्छ. त्यस्तै भिटामिन बी ए तथा B12 पाइने खानेकुरा खाँदा पनि स्नायु प्रणाली स्वास्थ्य हुने र स्मरण शक्ति बढ्ने विज्ञहरू बताउँछन्.
बिल्कुलै एकदमै रोचक जानकारी नवीनजीले यहाँनिर प्रस्तुत गर्नुभयो. श्रोताहरू यदि तपाईँहरू आफ्नो स्मरण शक्ति अझै तेज अझै राम्रो र चुस्त राख्न चाहनुहुन्छ भने नवीनजीले भने जस्तै खानेकुराहरू खाने गर्नुहोस् र तपाईँको स्मरण शक्ति अझ तेज भएर आउनेछ. र श्रोताहरू अब भने एउटा अर्को गीत म यहाँनिर प्रस्तुत गर्दैछु तपाईँहरूका लागि. उदय मनिला सोताङको आवाजमा रहेको यो गीत र यसलाई लेख्नु भएको छ कृष्ण अविरल र म्युजिक रहेको छ उदय सोताङको.
यात्रीहरू आज भएका छन् सफल शुभ यात्राको निरन्तरता ट्यालेन्ट्स फोर.
हजुर श्रोताहरू म यहाँनिर प्रस्तुत गर्दै थिएँ उदय मनिला सोताङको आवाजमा रहेको यो गीत.
तर आज भने हामीलाई प्रविधिले अलिअलि दुःख चाहिँ दिइरहेको छ र त्यसले गर्दा चाहिँ हामी असमर्थ भइरहेका छौँ. तै पनि तपाईँहरूले हामीलाई बुझ्नुहुनेछ यो चाहिँ हाम्रो भन्दा पनि प्राविधिकको मिस्टेक भएको छ. र यसै क्रममा चाहिँ म जोड्न चाहन्छु र हामी अस्ट्रेलियामा पनि बसोबास गर्छौँ र अस्ट्रेलिया नेपालको सम्बन्ध कहिलेदेखि भएको होला के भएको होला भनेर हामीलाई थाहा नभएको पनि हुनसक्छ. त्यो कुरा यहाँलाई चाहिँ मैले जोड्न चाहन्छु.
बहुतै महत्त्वपूर्ण कुरा निकाल्नुभयो नवीनजी तपाईँले, किनभने यो प्रसङ्ग त हामीलाई नेपालीहरू अस्ट्रेलियामा कहिलेदेखि बसोबास गर्ने आएको र सम्बन्ध के छ त र अरू भविष्यमा पनि सम्बन्ध कस्तो रहनेछ त, तपाईँले प्रसङ्ग राम्रो निकाल्नु भएको छ. ठिकै छ, श्रोताहरूलाई सुनाइदिनुहोस् त.
नेपाल अस्ट्रेलियाको सम्बन्ध. सन् 1960 नेपाल र अस्ट्रेलिया बीच कूटनीतिक सम्बन्ध शुरू भएको हो. सन् 1984 अस्ट्रेलियाले नेपालमा आवासीय दूतावास खोलेको हो. त्यसको दुई वर्षपछि त्यसलाई राजदूतावास बनाएको हो. यसै गरी नेपाल सरकारले सन् 2007 मार्चमा अस्ट्रेलियामा नेपाली दूतावास स्थापना गरेको हो. अहिले वार्षिक हजारौं नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनका लागि आउने गरेका छन्. यसै गरी गएको वर्ष मात्र 8,500 अस्ट्रेलियन पर्यटक नेपाल घुम्न गएका थिए. अस्ट्रेलियाको नेपालमा प्राविधिक जनशक्ति विकासका लागि सहयोग केन्द्रित रहेको छ. नेपाललाई वन व्यवस्थापन, पशुपालन, प्राथमिक स्वास्थ्य, वातावरण संरक्षण र जनशक्ति विकासका लागि अस्ट्रेलियाले सहयोग गरिरहेको छ. अस्ट्रेलिया डेभलपमेन्ट छात्रवृत्ति कार्यक्रम, अस्ट्रेलियन लिडरसिप अवार्ड यसका उदाहरण हुन्. साथै आर्थिक वर्ष सन् 2007 र 2008 लागि 8.2 मिलियन डलर सहयोग गरिरहेको छ, जुन पर्यटन लगानी र क्षयरोग नियन्त्रण, रक्त संचार, नागरिक उड्डयन, वन व्यवस्थापन र विभिन्न कार्यक्रममा केन्द्रित छ. यसै गरी द्विपक्षीय व्यापार, पर्यटन र लगानीको बारेमा निजी क्षेत्रबाट पनि पहल शुरू भएको छ. सन् नोभेम्बर 25, 2009 अस्ट्रेलियाको संसदमा नेपाल सहयोग समूह स्थापना भएको छ. समूहको अध्यक्ष सिनेटर मार्क फर्नर रहेका छन्. समूहको उपाध्यक्षमा केहल रहेका छन्. यो समूहमा सिनेटर, मेम्बर अफ पार्लियामेन्ट्री र सेक्रेटरी गरी 32 सदस्य रहेका छन्. अस्ट्रेलिया स्थित नेपाली दूतावासका अनुसार नेपाल सहयोग समूहमा रहेका सदस्यहरूको कार्यविभाजन समेत भएको छ. समूहमा सत्तापक्षीय लेबर पार्टी, प्रतिपक्षीय लेबर पार्टी ग्रीन्स र नेशनल पार्टीका समेत प्रभावशाली सिनेटरहरू रहेका छन्. निरन्तरको कूटनीतिक प्रयासपछि अस्ट्रेलियन पार्लियामेन्टमा नेपाली सहयोग समूह स्थापना गर्न सफल भएको हो. समूह स्थापना भएपछि नेपालमा हुने ठूला ठूला राजनीतिक परिवर्तन, भूकम्प, बाढ़ी, पैह्रो, भोकमरी जस्ता प्राकृतिक प्रकोप र वैदेशिक हस्तक्षेप हुँदा अस्ट्रेलियन पार्लियामेन्टको नेपाल सहयोग समूहले तत्कालै सहयोगका लागि निर्णय गर्नेछ. अस्ट्रेलियन एसिया प्रशान्त क्षेत्रको शक्तिशाली देश भएकाले यहाँ नेपाल सहयोग समूह स्थापना हुनुले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक सम्बन्ध मजबुत भएको छ.
भनौ मा धेरै रूप देखे तारा मुटु भित्र बस्ने तिमी मात्र भेटे हो।
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत। श्रोताहरू, मैले पूर्व उद्घोषित गीत अहिले भर्खरै तपाईँहरूको लागि प्रस्तुत गरेँ। उकाली चढौँला ओह्राली झरौँला, उदय मनिला सोताङको आवाजमा रहेको यो गीत कृष्ण अविरलले लेख्नुभएको थियो भने यसमा सङ्गीत दिनुभएको थियो उदय सोताङले। र अब भने स्टुडियोको घडीमा यति बेला साँझको 7 बजिसकेको छ। श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ साँझको 7 बजेको टाइम भनेको समय भनेको समाचारको समय हो। र अब भने हामी साङ्गिलामा अर्को प्रस्तुतिका रूपमा प्रस्तुत गर्दैछौ समाचार। हजुर, समाचारको सुरुमा प्रमुख समाचार। आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै पञ्चायतकालीन प्रधानमन्त्री श्रेष्ठ गम्भीर बिरामी अदालत अहिले अचानो कायम मुकायम प्रधान न्यायाधीश शर्माको भनाई, अब राहदानी आधा समयमा नै पाइने, पुरिएको 17 दिनपछि महिलाको जीवित उद्धार र पाकिस्तानमा संसदीय निर्वाचनको मतदान सम्पन्न।
अन्तर्राष्ट्रिय नर्स दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आधुनिक नर्सिङका स्थापना संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलिङ आईसीएन को आह्वानमा हरेक वर्ष मे 12 तारीकमा नर्स दिवस मनाउने गरिन्छ। क्लोजिङ द ग्याप मिलेनियम डेभलपमेन्ट गोल नाराका साथ नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघ संस्थाहरूले आज पनि विभिन्न कार्यक्रम गर्ने बताएका छन्। बिहान काठमाडौँमा प्रभात फेरी निकालेका छन्। आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरूको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरूको भूमिका महत्वपूर्ण मानिन्छ। तर बेला बेलामा नर्सहरूको व्यवहार कठोर हुने गुनासो आइरहने भएकाले नयाँ पुस्तालाई राम्रो व्यवहार सिकाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानको भनाइ छ। नेपालमा अहिले नर्सहरूको संख्या 47,000 भन्दा बढी रहेको छ। नेपालमा रहेका कुल नर्समध्ये 1% मात्रै पुरूष रहेका छन्।
पञ्चायतकालीन प्रधानमन्त्री मरिच पानसिंह श्रेष्ठ गम्भीर बिरामी पर्नुभएको छ। उहाँको फोक्सोमा समस्या भएपछि 15 दिनदेखि अस्पतालमा उपचार गराइरहनु भएको पारिवारिक स्रोतले जनाएको छ। एकाएक श्वास प्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई अस्पतालमा भर्ना गरिएको थियो। सास फेर्न गाह्रो भएपछि उहाँलाई ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। अस्पताल भर्ना भएको 15 दिनपछि उनको स्वास्थ्यमा केही सुधार आएको पारिवारिक सदस्यले बताएका छन्। 4 वर्ष प्रधानमन्त्री र 14 वर्ष मन्त्री पद सम्हालिसक्नुभएका श्रेष्ठ 2046 सालको राजनीतिक परिवर्तन नेपालको राजनीतिमा निष्क्रिय बस्दै आउनु भएको थियो।
कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले अहिले अदालत सबै पक्षबाट पेलिएर अचानक बनेको टिप्पणी गरेका छन्। जित्ने पक्षले हामीलाई खुशी भएर शुभकामना दिन्छन्। शर्माले भने कसैले मुद्दा हारे भने सन्तान नासिउन् भन्ने श्राप दिन्छन्। पेशागत र भौतिक सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाउन गएको प्रेस चौतारी नेपालको टोलीसँग कायम मुकायम प्रधान न्यायाधीश शर्माले आफूहरू अरूको गुनासो सुन्न बसेकाले कसैप्रति पूर्वग्राही नबन्ने बताए। शर्माले अदालत र पत्रकारितासँग एक अर्काको परिपूरक भएको भन्दै एक बिना अर्को पक्ष बलियो नहुने धारणा व्यक्त गरे। पत्रकारिता बलियो नभए अदालत बलियो हुँदैन। शर्माले भने अदालत बलियो नभए पत्रकारिता पनि बलियो हुँदैन। उनले संचार माध्यमले अदालतको मनोबल गिराउने काम गरे त्यसको प्रभाव न्याय सम्पादनमा पर्ने समेत दावी गरे। शर्मा पत्रकारको पेशागत अधिकारको लागि आफू प्रतिबद्ध रहेको भन्दै अदालतमा संचारकर्मी लाई बिना रोकटोक प्रवेश दिएको दावी गरे। अदालत भनेकै खुल्ला इजलास हो। शर्माले भने संचारकर्मीलाई रोक्न कुनै आउँदैन। चौतारी अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले शर्मालाई ज्ञापन पत्र बुझाएको थियो।
परराष्ट्र मन्त्रालय छिटो तथा सहज तरिकाले सेवाग्राहीलाई राजधानी उपलब्ध गराउन देशभरि र बाहिर गरी 100 ठाउँमा लाइभ इनरोल मोन्ट सेन्टर तथा प्रत्यक्ष दत्त केन्द्र स्थापना गर्ने तयारी गरेको छ। केन्द्र स्थापनाका लागि राहदानी विभागले परराष्ट्र मार्फत अर्थ मन्त्रालयसँग 1 अर्ब रूपियाँको माग गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार देशभरि 68 जिल्ला प्रशासन कार्यालयमा र विदेशका 32 कूटनीतिक नियोगमा प्रत्यक्ष दर्ता केन्द्र स्थापना गरिनेछ। केन्द्र स्थापनापछि सेवाग्राहीले अहिलेको भन्दा आधा कम समयमै राजधानी पाउनेछन्। राजधानी सहज रूपमा उपलब्ध गराउन र हस्तलिखित राजधानी छिटोभन्दा छिटो विस्थापन गर्न प्रत्यक्ष दर्ता केन्द्रको स्थापना गर्ने तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन बहादुर थापाले भने केन्द्र स्थापना गर्न अर्थ मन्त्रालयसँग 1 अर्ब रूपियाँको माग गरेका छौं। राजधानी विभागले दैनिक कम्तीमा 1 करोड़ रूपियाँ राजस्व उठाउँदै आएको छ। सोको 5% मात्र प्रत्यक्ष दर्ता केन्द्र स्थापना गर्न छुट्याउने हो भने अहिलेको भन्दा आधा कम समयमा सेवाग्राहीले राजधानी पाउने परराष्ट्रले दावी गरेको छ। हाल साधारण सेवा अन्तर्गत देशभित्र निवेदन दिएका 45 दिन र देश बाहिर 3 महिनाभित्र सेवाग्राहीले राजधानी पाउने गरेका छन्। केन्द्र स्थापना भई सञ्चालनमा आएदेखि देशभित्र 20 दिन र विदेशी स्थित नियोगबाट 1.5 महिनाभित्र राजधानी उपलब्ध गराउन सक्ने परराष्ट्रको राजधानी विभागका निर्देशक राजेन्द्र पाण्डेले बताएको खबर आज नागरिक दैनिकले छापेको थियो।
बंगलादेशमा गार्मेन्ट उद्योगमा रहेको एउटा भवन भत्किएर पुरिएको 17 दिनपछि 1 महिलाको जीवितै उद्धार गरिएको छ। रेशमा नामकी ती महिलालाई उद्धारकर्मीले जीवितै बाहिर निकाल्दा उनी मुस्कुराइरहेकी थिइन्। 17 दिन अघि भत्किएको सो भवनमा विगत केही दिनदेखि उद्धारकर्मीहरूको लास मात्र निकालिरहेका थिए। लास गन्ने क्रममा जारी थियो। अहिलेसम्म लासको संख्या 1000 नागिसकेको छ। यो संख्या अझै बढ्ने शंका गरिएको छ। घटनामा थप 2500 घाइते भएका छन्। भग्नावशेषबाट हात हल्लाइरहेको देखिएपछि क्रेन र बुलडोजर चलाउन रोकेर गैतीले काटेर भग्नावशेषबाट उनलाई निकालिएको थियो। त्यसअघि उनलाई खाना र पानी दिएको थियो। भवनको प्रार्थना कक्षमा थुनिए कि उनलाई खासै ठूलो चोटपटक नलागेको बताइएको छ।
पाकिस्तानमा हिजो संसदीय निर्वाचनको मतदान भएको छ। चुनावमा राष्ट्रपति आसिफ अली जरदारीको पाकिस्तान पिपुल्स पार्टी, नवाज शरीफको पाकिस्तान मुस्लिम लीग एन र पूर्व क्रिकेटर खेलाड़ी इमरान खानको पाकिस्तान तहरिके इन्साफ पार्टी बीच मुख्य प्रतिस्पर्धा हुने संचार माध्यमहरूले जनाएका छन्। मतदानको सुरक्षाका लागि देशभरि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। चुनावमा कुनै दलले एकल बहुमत ल्याउने सम्भावना नरहेको आकलन गरिएको छ। निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा 66 वर्षको पाकिस्तानको राजनीति इतिहासमा एउटा निर्वाचित नागरिक सरकारले अर्को नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने पहिलो घटना हुने भएको छ। यसअघि निर्वाचनहरू सैनिक नियन्त्रित सरकारले गराएको र सरकारमाथि सधैँ सेना नियन्त्रण हुँदै रहेको आएको थियो।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम रहेको थियो 19 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 13.5 डिग्री सेल्सियस र आज राति रहनेछ 10 डिग्री सेल्सियस र भोलि अधिकतम तापक्रम रहनेछ 17 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस र भोलि दक्षिणी अस्ट्रेलिया भरि प्राय बादल लागि कतै कतै हल्का वर्षा हुने सम्भावना रहेको छ र भोलि सूर्योदय बिहान 7 बजे हुनेछ भने सूर्यास्त 5 बजेर 24 मिनटमा हुनेछ।
Thank you. छुरा मुख माराम गेम खेले रही नाम बदनाम
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत। हजुर श्रोताहरू, भर्खरै तपाईँहरूलाई मैले प्रस्तुत गरेँ यो गीत तारे माम बिल्कुलै नयाँ गीत रहेको थियो यो चलचित्र कर्कस बाट र यसलाई गाउनुभएको थियो कर्मा ब्यान्डले। हजुर एकदमै रियालिस्टिक गीत थियो भन्नुपर्दा पनि हुन्छ, किन भन्दाखेरि लिरिक्स एकदमै एकदमै ठेस पुग्ने खालकै छ यसको। र अब भने म प्रसङ्ग अलिकति बदल्न चाहन्छु। साउथ अस्ट्रेलियाको एडिलेडमा रहेको नेपाली पाठशालाले आज मदर्स डे मनाएको थियो। नेपाली पाठशालाले मनाएको सो मदर्स डेमा नेपाली पाठशालामा पढ्न आउने नानी बाबुहरूले आफ्ना आमाहरूको लागि भनौँ न आफ्ना मदर्सहरूको लागि उनीहरूले विभिन्न कार्यक्रमहरू अर्गनाइज गरेका थिए, नाचगान त्यसै गरी अरू पनि विविध कार्यक्रमहरू अर्गनाइज गरेका थिए। सोही कार्यक्रमको बारेमा जानकारी लिनका लागि यति बेला हाम्रो टेलिफोन सम्पर्कमा पाठशालाका एकजना प्रिन्सिपल हामीसँग अहिले माफ गर्नुहोला श्रोताहरू, पाठशालाका प्रिन्सिपल विमल रेग्मीजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। म उहाँहरूसँग सिधै तपाईँहरूको सम्पर्क गराउन चाहन्छु। विमल रेग्मीजी तपाईँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद सञ्जयजी।
हजुर, आज हामीले जानकारी पायौँ नेपाली पाठशाला एडिडेटले मदर्स डेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरेर मदर्स डे मनायो। नेपाली पाठशालामा पढ्न आउने नानी बाबुहरूले अर्गनाइज गरेको कार्यक्रमको बारेमा छोटकरीमा जानकारी गराइदिनुहोस् न।
आज हामीले खास यो आमाको मुख हेर्ने दिन, जुन नेपालीमा चाहिँ माता तीर्थ औँसी गएको बिहिबार चाहिँ नेपाली तारिक अथवा नेपाली गते बिहिबार थियो भने, अहिले आज यो अङ्ग्रेजी तारिकमा चाहिँ सन्डे मनाउने गर्थ्यौँ। र हाम्रो पाठशाला जहिले पनि यो आइतबार फोर्ट नाइटली चाहिँ सञ्चालन हुन्छ। अब त्यो हिसाबले अब हामीले नेपाली माता तीर्थ औँसी र अब यो अङ्ग्रेजी उसमा पनि मनाउने भएको हुनाले यसलाई आजको दिन चाहिँ हामीले नेपाली पाठशालामा पढ्ने आउने बाबु नानीहरूलाई आफ्नो आमाको लागि, आफ्नो आमाको सम्झनाको लागि, आफ्नो आमाको श्रद्धाको लागि केही चिज आफूले जानेका कुराहरू, गीत नाच कला नेपाली सम्बन्धी र अन्य कलाहरू देखाउने चाहिँ र आमालाई सम्झिने भन्ने कार्यक्रम चाहिँ हामीले आयोजना गरेका थियौँ। त्यो कार्यक्रम हामीले वास्तवमा बाबु नानीहरूलाई नै कार्यक्रम सञ्चालन गर्न दियौँ, यसको चाहिँ राम्रो पक्ष चाहिँ त्यो छ। र उनीहरूले नै कार्यक्रम बनाए र उनीहरूले नै कार्यक्रमलाई चाहिँ व्यवस्थापन गरे र कार्यक्रमलाई उनीहरूले सञ्चालन गरे र त्यहाँ आउने सम्पूर्ण बाबु नानीहरूले आफूले जानेको कुराहरू, नेपाली गीत, नेपाली नृत्य, नेपाली प्रहसन र अरू कलाहरू उनीहरूको व्यक्तिगत रूपमा चाहिँ उनीहरूले जानेका कलाहरू चाहिँ देखाए,
जो जसमा जे ट्यालेन्ट छ त्यो प्रस्तुत गरे हैन त।
हजुर, त्यो आफ्नो सिपहरू चाहिँ र कला प्रस्तुत गरे। अब यसमा सानो बच्चाहरू जस्तै तीन वर्ष चार वर्षको बच्चाहरूदेखि लिएर अब हाम्रो पाठशालामा आउने 12-13 वर्ष 14 वर्षका बच्चाहरू पनि थिए। अब यो सबै उमेरका बच्चाहरूले अब यसमा केटा केटी होइन सबै बच्चाहरूले अब नेपाली गीतहरू नेपालमा सुन्दै आएका गीतहरू होइन देखि लिएर मैछोरी सुन्दरी भन्नेदेखि लिएर अनि नेपाली पप गीतहरू जस्तै चाइना कम्पनी अनि यस्तै अब मार्शल आर्ट अनि आमाको लागि भनेर कविता होइन अनि मैछोरी मैठुली भइछु भन्ने चाहिँ गीत डान्स होइन
विशुद्ध रूपमा भन्नुपर्दाखेरि एउटा पुरा नेपालीपनको कार्यक्रम आज नानी बाबुहरूले प्रस्तुत गरे त होइन त विमल रेग्मीजी नेपाली पाठशालामा।
हजुर, त्यसमा अब धेरै जसो चाहिँ अधिकांश त्यस्तो बाबु नानीहरूको अधिकांश प्रस्तुतिहरू नेपाली नै थियो. यद्यपि हामीले अरू उनीहरूले अरू कलाहरू पनि जस्तै अङ्ग्रेजीमा गीत पनि गाए उनीहरूले, होइन अङ्ग्रेजीका गीतहरू पनि हामीले समावेश गर्यौँ. किनभने अब उनीहरू अस्ट्रेलियामा छन्, उनीहरू जानेका कुराहरू चाहिँ त्यो पनि उनीहरूले त्यसमा दिने के अरे सेयर गरौँ भने हामीले खास के भनेका थियौँ भने यसो गर भनेर भनेका थिएनौँ. उनीहरूलाई हामीले के अरे निष्फिक कि डर नमानिकन आफूले जानेको के छ त्यो आएर प्रस्तुति गर्ने भनेका थियौँ. समय पनि धेरै थिएन, उनीहरूलाई जम्मा 14 दिन चाहिँको प्रिपेरेसन थियो. त्यही पनि अब उनीहरूको स्कुल यताउति गर्दाखेरि जे होस् आज हामीले एक्सपेक्ट गरेको भन्दा धेरै राम्रो, धेरै चाहिँ प्रभावकारी र हामीलाई मनै छोड्ने खालको चाहिँ प्रदर्शनहरू गरे. त्यसलाई हामी एकदम हामी प्यारेन्ट्सहरू एकदम खुसी छौँ, होइन. हाम्रो बच्चाहरूले चाहिँ वास्तवमा यस्तो कुराहरू हामीले चाहिँ नेपाली कला संस्कृति लाई प्रदर्शन के अरे अगाडि बढाउनु पर्छ. यसको लागि हाम्रा बाबु नानीहरूलाई नै हामीले त्यो सिप ज्ञानहरू हस्तान्तरण गर्नुपर्छ. किनभने उनीहरूले जाने उनीहरूले सिके भने नै नेपाली कला संस्कृति बच्छ.
आजको कार्यक्रममा चाहिँ कति जति सहभागी हुनुहुन्थ्यो
हाम्रो बच्चाहरू? आजको कार्यक्रममा बच्चाहरू चाहिँ 32 जना बच्चाहरू थिए, बाबु नानीहरू.
हजुर.
र अनि अब हामी प्यारेन्ट्सहरू चाहिँ अरू 40 जना जति हामी थियौँ, होइन. 40+32 गर्दा लगभग हाम्रो 70-80 जनाको चाहिँ हाम्रो जमघट थियो.
अनि 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 विमलजी हामीलाई बताइदिनुहोस् कि अब पाठशालालाई चाहिँ अझ कसरी सशक्त रूपले लिएर जाँदै हुनुहुन्छ, पाठशालाका आगामी योजनाहरू चाहिँ कस्ता छन् त?
हामी पाठशालालाई अब एकदम नेपाली कला संस्कृति, नेपाली शिक्षा, नेपाल सम्बन्धी जानकारी र नेपाल सम्बन्धी शिक्षालाई नै हाम्रा बाल बच्चाहरू यहाँ अस्ट्रेलियामा बस्ने विशेष गरी एडिलेडमा बस्ने हाम्रा बाबु नानीहरूलाई त्यो सिकुन् भन्ने उद्देश्यले हामीले त्यो स्थापना गरेको. यसैले अझ हामी चाहिँ यहाँ बस्ने परिवारहरू जसका चाहिँ बालबच्चाहरू चाहिँ हुनुहुन्छ उहाँ परिवारलाई हामीले के अनुरोध गर्दछौँ भने पाठशालामा आएर बच्चाहरूलाई चाहिँ ल्याएर उनीहरूलाई चाहिँ हेलमेल गर्ने नेपाली सम्बन्धी सिक्नको लागि त्यो अवसर चाहिँ हामीले प्रदान गर्न सक्छौँ. जसले सम्पूर्ण नेपालीहरू जसले यो रेडियो सुनिरहनु भएको छ र जसका चाहिँ आफ्ना आफन्तहरूका बालबच्चाहरू छन् हामी चाहिँ यो फुलाटन स्काउट हलमा चाहिँ प्रत्येक फोर्टनाइटली 10:30 बजेदेखि 12:30 बजेसम्म का कक्षा सञ्चालन गर्छौँ र विविध कार्यक्रम नेपाल सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्छौँ. यो मेसेज सबैलाई जाओस्, सबैजनालाई हामी स्वागत गर्न चाहन्छौँ. यसमा कुनै ग्रुप अथवा यस्तो उस्तो भन्ने छैन, हामी सबैलाई चाहिँ समावेश गरेर सबैलाई त्यो शिक्षा प्रदान गर्न चाहन्छौँ. अब यो शिक्षा भनेको कुरा के हो भने हामीले निस्वार्थ निष्क्रिय र सजिलो सहज तरिकाबाट चाहिँ यो शिक्षा ज्ञानहरू हस्तान्तरण गर्नुपर्छ.
बिल्कुल विमलजी, हजुर, हामीले हाम्रा अभिभावकबाट पाएका ज्ञान गुणका कुरा, कला नेपाली कला संस्कृति र नेपाली परम्पराको जुन शिक्षा हामीले हाम्रा अभिभावकबाट पायौँ त्यो कुरालाई अब आउने भावी सन्तानलाई हस्तान्तरण गर्ने हाम्रो पालो हो. त्यसमा कुनै दुई मतै छैन र तपाईँहरूले नेपाली पाठशाला एडलेडमा यहाँ कार्य हरेक फोर्टनाइटमा यस्तो यो क्लास नेपाली बच्चाहरूलाई नेपाली पढाउने, नेपाली कला संस्कृति, नेपालको बारेमा जानकारी दिने जुन यो कार्यक्रमहरू ल्याइराख्नु भएको छ त्यो एकदमै राम्रो छ र सराहनीय छ र हामीलाई टाइम दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद विमलजी.
म पनि तपाईँहरूको रेडियोलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु किनभने तपाईँहरूले हाम्रो यो बच्चाहरूको बाबु नानीहरूको कार्यक्रमलाई विशेष स्थान दिएर प्रसारण गर्नुभयो र तपाईँको रेडियोको पनि उत्तर प्रगतिको कामना गर्न चाहन्छु. धन्यवाद.
हजुर, धन्यवाद. उहाँ हुनुहुन्थ्यो पाठशाला नेपाली पाठशालाका प्रिन्सिपल विमल रेग्मी. उहाँसँग कुराकानी गरेका थियौँ र उहाँले बताउनुभयो कि पाठशालाले जुन कार्यक्रम गरेको छ माता तीर्थ अंशी र आज मदर्स डेको बीचमा पारेर चाहिँ आमाको मुख हेर्ने दिन कार्यक्रम रहेको छ र त्यहाँ करिब करिब 70 जनाको सहभागिता थियो र 4-14 वर्ष उमेरका सहभागी बालबच्चाहरूले चाहिँ कार्यक्रम गरेका थिए र त्यहाँको अझै रोचक प्रस्तुति के थियो भने विद्यार्थीहरू आफैले चाहिँ कार्यक्रम सञ्चालन गरेका थिए, उनीहरूले आफैले आफैलाई गाइड गरेर चाहिँ कार्यक्रम गरेका थिए. यो कुराहरू सुन्न पाइयो र यहाँहरूले अर्को पनि के अनुरोध गर्न चाहन्छु भने उहाँले पनि विमलजीले पनि बताउनु भएको थियो तपाईँको नेपाली बच्चा हुनुहुन्छ र उहाँलाई केही नेपालीपन सिकाउन चाहनुहुन्छ, नेपाली संस्कृति सिकाउन चाहनुहुन्छ भने पाठशालामा लिएर जान सक्नुहुन्छ।
बिल्कुलै, नेपाली पाठशाला यो फुलाटन रोडमा पर्दछ, एउटा स्काउट हलमा हरेक फोर्ट नाइटमा कक्षा सञ्चालन हुने गर्दछ। 10 बजेदेखि 12:30 बजेको समयमा नेपाली कला संस्कृति, नेपाली लेख्न, नेपाली बोल्न र नेपाली परम्पराको बारेमा जानकारी गर्ने गरिन्छ बच्चाहरूलाई। किन भन्दाखेरि आजका बच्चा भनेका भोलिका कर्णधार हुन् र ती कर्णधारहरू विदेशमा हुर्किँदैछन् र उनीहरूलाई विदेशी प्रभाव बढी पर्न सक्छ, नेपाली प्रभाव कम पर्न सक्छ र त्यो नेपाली प्रभावलाई हामीले कायम राख्नका लागि यस्तो कार्यक्रमहरू सञ्चालन गर्नु अत्यन्त जरुरी छ र त्यो भइरहेको छ, एकदमै राम्रो छ। त अब फेरि अर्को गीत सुन्ने बेला होइन त श्रोताहरू?
पक्कै पनि सञ्जयजी, पक्कै गीत सुनौँ होला, किनभने लामो कम भएछ। अब हामीले गीतबाट पनि यहाँहरूलाई यो चिसो मौसममा न्यानो न्यानो पार्नको लागि गीत यहाँहरूका लागि।
हजुर, हामीले आज कार्यक्रममा लगातार आमा भनौँ न माता तीर्थ औँसी र मदर्स डेको प्रसङ्गहरू प्रस्तुत गरिरहेका छौँ र यसै क्रममा फेरि म अर्को एउटा आमाकै शीर्षकमा आमाकै नाममा एउटा अर्को गीत प्रस्तुत गर्न जाँदैछु। यामा बुद्धको रहेको छ यो गीत, अलिकति ऱ्याप भर्जनमा छ तर गीतको लिरिक्स सुन्नुहोस्, यसको शब्दहरू सुन्नुहोस्, एकदमै मार्मिक छ।
कसरी व्यक्त गरौ मै मेरा भावना, सधैँ खुसी राख्न सकौ तिमीलाई मेरी आमा, जुनी जुनी रहोस् मेरो साथमा तिम्रो छाया, तिम्रो आशीर्वाद अनि तिम्रो अझम बढी माया, तैबले सधैँ खुसी थमाइदिउँ तिम्रो हातमा, सुसाउन पाऊ सधैँ बढी तिम्रो काखमा, झरनाको पानी भन्दा निस्छ तिम्रो ममता, हिमाल चाहिँ विशाल तिम्रो सङ्घर्ष क्षमता, तिमका सबै अप्ठ्यारा क्षण एक्लै रुँदै सयो तिमीले, तर पछि दिन्थ्यौ मेरा सबै आँसु पछ्यौरीले, ससाना आवश्यकता पुरा गर्न पछि हटेनौ, हाम्रो भविष्यलाई लड्यौ आफ्नै ख्याल गरेनौ, महसुस हुँदैछ मेरा सबै भूलहरू, आज हस्ताप गर्दैछु म बिहान साँझ, कति जानी नजानी मैले पीडा दिए होला, माफ गरिदेवामा म तिम्रो बदमास हो, तिम्रो छायाले सर्वश्रेष्ठ रहनेछौ आमा तिमी जहिले, दुःख पीडा सहेर नि मुस्कुराउँछौ मायाले, मात्र प्रेम भन्दा ठुलो अरू हुने छैन के, म सक्दिन आमा तिमीलाई कोही दाग्न, पवित्र यो बन्धनलाई कसले सक्छ र लाग्न, त्यो कस्तो मानिस जसले सक्छ आफ्नो आमा त्याग्न, अरूको कुरा सुनेर भाग्न गर्न गाह्रो छ, वर्णन तिम्रो सहनशीलता, रोकिएर खोला रोक्ने छैन तिम्रो ममता, केही नबोले नि तिमी बुझ्छौ मेरो ममता, मेरी आमा तिमी नै हो मेरो देवी देवता, जब म रुते पीडाले आदि रातमा, स्वर्गको अनुभूति पाउँथ्यो तिम्रो काखमा, भाग्यमानी भएछु म तिमीलाई पाई साथमा, तिमीले सिकायो आमा गलन काफी च्याप्ने, विश्वास गर्दा पनि दिए सधैँ धोका, अचम्म लाग्छ तै पनि देख्दा मायाको खोला, विशाल मुटु छ तिम्रो त्यसैले होला, मेरो प्यारो छोरा भन्दै अङ्गालोमा बाँच्छौ, मेरा निम्ति मर्छौ तिमी मेरै लागि बाँच्यौ, मेरा निम्ति रोयौ अनि मेरै लागि हाँस्छौ, तर जति गर्दा पनि दुःख मात्रै पायौ, तर आमा अब म ठुलो हुँदैछु, तिम्रा हरेक त्यागको कारण कुरो बुझ्दैछु, एक्लै बितेका पलहरू सम्झिँदै रुँदैछु, कुकुर थिए म बल्ल मान्छे हुन सिक्दैछु, सधैँ साथ दिनेछु अब आउने दिनमा, टाढा भगाइदिनेछु सबै भएर चिन्ता, सेवा गर्न चाहन्छु म तिम्रो सधैँ बढी, यसै गरी माया मात्रै पाइरहेको मनै परि,
भोइस अफ साङ्गिलाको कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ श्रोताहरू. भर्खरै हामीले तपाईँहरूलाई सुनायौँ यामा बुद्धको आवाजमा आमा यो गीत तपाईँहरूलाई मन पर्यो होला. श्रोताहरू अब कार्यक्रमको अन्त्य अन्त्यमा फेरि एकपटक म तपाईँहरूलाई एउटा रोचक जानकारी, यदि तपाईँ चुरोट सेवन गर्नुहुन्छ भनेदेखि, धुम्रपान गर्नुहुन्छ भनेदेखि, त्यो अभियसली राम्रो होइन धुम्रपान गर्नु, तर बानी लत लागिसक्यो भने त्यसलाई छड्न अलिकति गाह्रो नै हुन्छ. र अब यदि तपाईँ महिला हुनुहुन्छ र तपाईँ स्मोकिङ गर्नुहुन्छ अथवा धुम्रपान गर्नुहुन्छ भनेदेखि तपाईँलाई चाहिँ तपाईँले चाहिँ एकचोटि सोच्नै पर्ने हुन्छ धुम्रपान गर्ने या नगर्ने भनेर. एउटा मैले अध्ययनले सार्वजनिक गरेको रिपोर्ट यहाँनिर प्रस्तुत गर्दैछु. नर्वेमा गरिएको यो अनुसन्धान अध्ययन, चुरोट सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हो यो हामी सबैलाई थाहा छ. त्यसमा पनि चुरोटले पुरुषको तुलनामा महिलालाई अझै धेरै असर गर्ने एक अध्ययनले देखाएको छ. नर्वेको अनुसन्धानकर्ताले गरेको अध्ययनमा पुरुषको तुलनामा चुरोट सेवन गर्ने महिलाको स्वास्थ्यमा 19% भन्दा धेरै रोगले आक्रमण गर्ने तथ्याङ्कमा उल्लेख गरिएको छ. चुरोटको सेवन गर्ने महिलाहरूलाई पुरुषको तुलनामा बढी फोक्सो, मुटु लगायतका शरीरका विभिन्न अङ्गमा क्यान्सर लगायत रोगको उच्च संक्रमण हुने गरेको अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ. नर्वेका 6,00,000 नागरिकमा गरिएको सर्वेक्षणमा पुरुषको तुलनामा महिलालाई लगभग दोब्बर खतरा रहेको देखिएको छ.
कपाल तिम्रो जुन जसो रूप तिम्रो आहा पिपल पाते हुन्छ अनि सुन्दर मुस्कान तिम्रो खैरो खैरो कपाल तिम्रो जुन जसो रूप तिम्रो आहा पिपल पाते.
हजुर श्रोताहरू, एडेन प्रधानको आवाजमा रहेको यो गीत खैरो खैरो कपाल तिम्रो तपाईँहरूका साथ छोड्दै आजका लागि हामी म सञ्जय,
म खगेन्द्र
र म नवीन
आजका लागि हामी तपाईँहरू समक्षबाट बिदा हुन चाहन्छौँ. आगामी आइतबार फेरि 6:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाचाका साथ तपाईँहरूको आगामी साता रमाइलोसँग बितोस्, सुखमय रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्. तर हामीलाई भने आजलाई बिदा दिनुहोस्. हस्त, शुभरात्रि,
शुभ सन्ध्या.
चोरी हेर्छु मलाई लाज मानी मानी खैरो खैरो कपाल तिम्रो जुन जसो रूप तिम्रो आहा पिपल पाते हुन्छ अनि सुन्दर मुस्कान तिम्रो खैरो खैरो कपाल तिम्रो जुन जसो रूप तिम्रो आहा पिपल पाते हुन्छ अनि सुन्दर मुस्कान तिम्रो खैरो खैरो कपाल तिम्रो कति मिठो बोली तिम्रो चञ्चल आनी बानी चोरी चोरी हेर्छु मलाई लाज मानी मानी मिठो बोली तिम्रो चञ्चल आनी बानी चोरी चोरी हेर्छौ मलाई लाज मानी मानी हातमा तिम्रो सुनको बाला पाउमा छ गल्ली ख्याल राम्री लाग्दिन हौ मेरी प्यारी डल्ली ख्याल राम्री लाग्दिन हौ मेरी प्यारी डल्ली कहिलो कहिलो कपाल तिम्रो जल्दी आखा सार रंगी नेप्टी मोरी चाँदी जस्ता दाता